मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔदु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम إلا المصلين الذين هم على صلاتهم دائمون والذين في أموالهم حق معلوم للسائل والمحروم والذين يصدقون بيوم الدين والذين هم من عذاب ربهم مشفقون إن عذاب ربهم غير مأمون। سورة معارج کی ان آیات پر کئی مہینوں سے درس چل رہا ہے। अल्लाह ताला ने इंसान की एक खसलत बयान की कि ये जल्दबाज है और जल्दबाजी में एक गलत फैसला करता है। वो गलत फैसला ये, जब इसको बिल्लों के लड़ने की आवाज आती है तो उधर देखना शुरू कर देता है, हालांकि ये बयान सुनने के लिए बैठा हुआ है। जब भी बयान चल रहा हो ना, कोई भी काम होगा, लोग उधर देखने शुरू कर देंगे, ये भी जल्दबाजी है ना। तो इंसान जल्दबाजी में जब कोई मुसीबत पहुंचती है तो बेसबरा होता है, जब कोई खुशी पहुंचती है तो इतराता है। ये दोनों चीजें इंसान को डिप्रेशन में लेके जाती हैं, उसकी जिंदगी का सुकून छीन लेती हैं, क्योंकि ये दुनिया की दौड़ ऐसी चीज है कि इसका कोई एंड है ही नहीं, कोई इंतहा है ही नहीं। ये मुकाबले में करते रहो और मर जाएगा, पेट नहीं भरेगा इसका। तो इसलिए अल्लाह ने फरमाया कि अगर तुम चाहते हो जिंदगियों में सुकून आ जाए और एक अच्छी जिंदगी गुजरे तुम्हारी, तो चंद अलामतें अपने अंदर पैदा कर लो, फिर गुर्बत में भी मजे होंगे। वो अलामतें क्या हैं? सबसे पहली बात, इल्लल मुसल्लीन, अपना ताल्लुक अल्लाह से मजबूत करो। हर एक से रिलेशन है और बनाना चाहता है इंसान, लेकिन जिसने पैदा किया, जो सबसे ज्यादा हमारे करीब है, सुकून जिसके हाथ में है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दिल जो है ना, दिल ये अल्लाह की दो उंगलियों के बीच में है, जैसे चाहता है घुमा देता है। परेशानी एक ऐसी बला है कि इसके लिए परेशानी का सबब होना जरूरी नहीं है। खुशियों में भी अल्लाह परेशानियां दे सकता है इंसान को, और गमों में भी खुश रख सकता है। तो नबी ने फरमाया कि इंसान का जो दिल है, भाई ना उस बुआई रहमान, अल्लाह की दो उंगलियों के बीच में। दो उंगलियां इसलिए कहा कि एक उंगली से कंट्रोलिंग मुश्किल होती है, तो हमें समझाने के लिए कि दो उंगलियों को तो जू घुमाना है बस अल्लाह को, सही है ना। हमारे दिल को अल्लाह ने ऐसे घुमाना है, ऐसे घुमा दिया टेंशन, इस तरह घुमा दिया खुश। तो हजरत हकीम अख्तर साहब रहमतुल्लाह ताला एक बड़ी जबरदस्त बात बताया करते थे कि बादशाह जब बादशाहों पे हमला करते हैं ना, मुल्कों पे, तो बादशाह कभी भी हमला छोटे लोगों पे नहीं करता। मिसाल के तौर पर अमेरिका कहे कि यार मैंने अंडा मोड़ अपने कंट्रोल में लेना है, दुनिया बोलेगी छोड़ यार, मुफ्ती तारिक मसूद के कंट्रोल में है ना, तूने क्या कर रहे। ऐसे कंट्रोल में मेरे भी नहीं है, एक मिसाल दे रहा हूं। तो अमेरिका जब हमला करेगा भाई, वो किसी बड़े कंट्री पे वार करने की कोशिश करेगा, या ऐसी जगह जहां वसाइल बहुत ज्यादा निकलने का चांस हो। ऐसे छोटे मोटे मुल्कों पे, छोटे मोटे इलाकों पे वो अपना टाइम वेस्ट नहीं करेगा। हाँ, अंडा मोड़ में सोने की कान निकल आई तो बोलेगा भाई फिर कब्जा करना है। तो बादशाह हमेशा बादशाहों पे हमला करते हैं, बड़े लोगों पे हमला करते हैं। अल्लाह बादशाह है पूरी कायनात का। वो जब इंसान से नाराज होता है ना, तो वो ये नहीं करता कि उसको उससे ये नुकसान करा दिया, ये नुकसान करा दिया, ये नुकसान करा दिया। वो डायरेक्ट कंट्रोल किस पे करता है? दिल पे। कहते हैं इससे सुकून छीन लो। सब कुछ होते हुए टेंशन दो इसको, तो तभी कुरान क्या कहता है فَلَنُحْيِيَنَّهُ حَيَاتًا طَيِّبًا, کہ جو لوگ بھی میری اطاعت کریں گے, پیغمبروں کی بات کو مان کے چلیں گے, ہم ان کو ایک بہترین زندگی دیں گے, پاکیزہ زندگی, اٹریکٹیو زندگی دیں گے. اور جو میرے ذکر سے, میری یاد سے, میرے احکام سے اعراض کریں گے, مجھ سے اپنا ریلیشن مضبوط نہیں بنائیں گے, تو ہم کیا کریں گے؟ فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا, ان کو دنیا میں ہی تنگ زندگی دے دیں گے. اب دیکھو, ایک طرف قرآن کہہ رہا ہے کہ کافروں کی مستیوں کو دیکھ کے متاثر مت ہو, لا یغرک تقلب الذین کفروا فی البلاد, کافر جو زمین میں عیش کر رہے ہیں ان سے متاثر نہ ہو. دوسری طرف اللہ کہتا ہے میں نافرمانوں کو تنگ زندگی دوں گا. اے اللہ, ادھر تو کہہ رہا ہے ان کی عیاشی والی زندگی ہے, ادھر تو کہہ رہا ہے تنگ زندگی ہے, تو یہ بات ہماری سمجھ میں نہیں آ رہی. یہ ایسے ہی ہو گیا, آپ نے کہا یار اس کی عیاشی دیکھ کے متاثر نہیں ہونا, بہت عیاش آدمی ہے, بڑے مزے کر رہا ہے. پھر آپ کل کہہ رہے ہیں یار بیچارہ بہت تنگ زندگی میں ہے, تو آپ کہو گے کل تو آپ کہہ رہے تھے کہ موجے ہی موجے ہیں, آج کہہ رہے ہو کہ آپ اس کی زندگی کیا ہے, تنگ. تو قرآن ایک ہی جگہ پہ یہ باتیں کر رہا ہوتا ہے کہ ان کی میں عیاشی ہے, دوسری طرف کیا کہہ رہا ہوتا ہے کہ جو نافرمانی کرے گا تنگ زندگی دوں گا. تو کیا مطلب بھائی, ظاہری لحاظ سے تنگ نہیں ہوگی. بعض لوگ جیلوں میں بھی خوش زندگی گزار دیتے ہیں, جیلوں میں بھی خوش رہ کے گزار دیتے ہیں وہ. بعض لوگ ہزار گز کے بنگلے میں جہاں ٹینشن کی کوئی چیز نہیں ہے, وہاں بھی بستروں پہ رات کو ڈپریشن سے تڑپتے ہیں. وجہ کیا ہے بھائی, دل کس کے ہاتھ میں ہے؟ بولو, اللہ کے ہاتھ. بین اصبعی الرحمن, رحمان کی دو انگلیوں کے بیچ میں اللہ گھما دیتا ہے. تو ہمارے حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی اس پہ بہت زور لگایا کرتے تھے کہ خدا کی نافرمانی کر کے کوئی خوش رہ ہی نہیں سکتا, یہ ہو نہیں سکتا کہ خدا کو ناراض رکھو اور پھر آپ خوش بھی ہو, اللہ نہیں پنپنے دے گا آپ کو. وقتی خوشی ہوتی ہے گناہ کی, وقتی, وہ تو چرسی کو. گناہ کی جو خوشی ہے نا, وہ پتہ ہے کیسی خوشی ہے؟ جیسے ہیروئن جی کو ہیروئن ملے تو کتنا خوش ہوتا ہے, ہوتا ہے کہ نہیں ہوتا؟ تو کیا مطلب پھر تو ہمیں بھی پینی چاہیے. لیکن ہمیں پتا ہے جب تک ملی ہوئی ہے, جیسے ہی ہیروئن چھن گئی, جتنی ڈپریشن میں یہ جائے گا نا, خودکشی کے خیالات آئیں گے. تو اتنی ڈپریشن میں پھر دنیا میں کوئی بھی نہیں ہوتا. جتنے ہیروئن چیوں کی زندگی عذاب میں گزرتی ہے. اب ہیروئن چی نارمل آدمی کو دیکھ کے کہے کہ میں ہیروئن پی رہا ہوں, ایسے لائف کو انجوائے کر رہا ہوں, اور مفتی طارق مسعود وہ انجوائے کر ہی نہیں رہا, وہ تو بیٹھا ہوا ہے چار شادیوں کی بات کر کے بس دل کو تسلیاں دے رہا ہے. یہ اصل انجوائے تو کون کر رہا ہے؟ ہیروئن چی کہے گا کون کر رہا ہے؟ میں کر رہا ہوں. تو ہم کہیں گے بیوقوف, یہ چار منٹ دو منٹ کی انجوائےمنٹ ہے, ہم بغیر پیے لائف کو انجوائے کر رہے ہیں. ٹھیک ہے, اس لیول کی انجوائےمنٹ نہیں ہے جو تو کر رہا ہے, تو نشے میں بوڑھا جا رہا ہے. تھوڑی دیر میں جب یہ نشہ اترے گا اور تجھے چاہت ہوگی اور نہیں ملے گی جب تجھے یہ, پھر دیکھ تیرا حال کیا ہوتا ہے. ہمیں تو ملے ٹھیک ہے, نہیں ملے تو بھی برابر, پینی نہیں ہے. کیا خیال ہے بھائی؟ تو ہر گناہ میں ایک لذت ہے, وقتی عارضی. بس یہ جو فحش فلمیں دیکھ کے لڑکے اپنی تھرک پوری کرتے ہیں نا, ہمیں سکون مل جائے گا, نہ, یہ لت پڑ جائے گی. عذاب میں ڈال دیا تم نے اپنے آپ کو, اب اسی میں پڑے رہو, مر جاؤ گے, اللہ بچائے اس عذاب سے, پڑے رہو اسی میں پوری پوری رات. لڑکے بتاتے ہیں پوری پوری رات بیٹھے رہتے ہیں فحش فلموں, کتنا ٹائم برباد, پھر پوستیوں کی طرح پڑے ہوئے سوتے رہتے ہیں, کتنا وقت برباد, کتنا وقت برباد. پھر یہ ٹھڑک ختم نہیں ہوتی, پھر دوبارہ, پھر دوبارہ, پھر دوبارہ. تو وہ یہ تو ڈپریشن ہے بھائی, سکون میں تو ہے جس کو عادت ہے ہی نہیں. تو جس تھرکی کو فوش فلموں میں یا زنا میں جو لذت ملتی ہے نا, جو ان چیزوں سے بچتا ہے, وہ تمام تر لذتیں اللہ اس کو بیوی میں دے دیتے ہیں. وہ تمام تر لذتیں اللہ اس کو کہاں دے دیتے ہیں؟ حلال میں، کیونکہ اس کی نظریں دائیں بائیں ہیں ہی نہیں. اس کو اپنی بیوی چاہے وہ بدصورت ہی کیوں نہ ہو. یہ انسان کی نفسیات ہے. جب وہ بیسیوں قسم کی، دیکھو میں ایک مثال سے بات سمجھاتا ہوں، جب آپ کے سامنے ادھر ماش کی دال، ادھر مونگ کی دال، ادھر، بلکہ پہلے ایک دوسری مثال دیتا ہوں، آپ کو شدید بھوک لگ رہی تھی اور شدید پیاس لگ رہی تھی، دو دن سے کھایا نہیں آپ نے، اور آپ کے سامنے آ گئی مسور کی دال اور روٹی، طبیعت سے پھوڑے گا نا آدمی، کیا خیال ہے؟ طبیعت سے پھوڑ دے گا، کچھ ہے ہی نہیں اور اس کے سامنے صرف روٹی ہے اور کیا ہے، بولو، دال، دال روٹی بس. اس کو وہ لذت آئے گی نہ اس دال روٹی میں، کیونکہ نہ اس کے پاس قورمے کا آپشن ہے، نہ بریانی کا، نہ نلی بریانی، نہ رواج والی بریانی، اور نہ حیدرآبادی بریانی، نہ کراچوی بریانی، اور نہ چپلی کباب، کہیں سے خوشبو بھی نہیں آ رہی. تو اس کے پاس سامنے ہے کیا؟ صرف اور صرف دال. پھوڑ دے گا وہ. ہم نے دیکھا غریب لوگوں کو جب بھوک سے نڈھال ہوتے ہیں، ایسا طبیعت سے کھاتے ہیں. ہمارے نا اوپر والے گھر میں ایک دفعہ بلی، کوئی مزدور نے کام کیا تو بلی بھی اوپر چلی گئی اسی کی سیڑھیوں سے. اب مزدور کو پتا نہیں چلا، وہ اتر گیا، سیڑھیاں لے گیا، بلی اوپر ہی رہ گئی. اب بلی کا بچہ تھا وہ، اس کو نیچے آنے کا، تھوڑا بڑا بچہ تھا، نیچے آنے کا راستہ ہی نہیں، ہمیں پتہ ہی نہیں. ہم محسوس کر رہے ہیں مسلسل میاؤں 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 کی آوازیں آتی ہیں، پتہ نہیں کہاں سے آتی ہیں. میں نے کہا یار یہ چھت پہ دیکھنا چاہیے، سیڑھیاں منگوائی، چھت پہ چڑھ کے دیکھا بلی کا بچہ دو دن سے بھوکا یا تین دن سے بھوکا، ظاہر ہے وہ تو اوپر ہے نا، وہ تو نیچے آ نہیں سکتا، سیڑھیاں ہٹا لی گئی ہیں. خیر میں نے اس کو نیچے اتارا، میں نے کہا بھائی اس کو کھانے کو فوراً دیں. ہم نے جیسے ہی تھوڑا سا اس کو گوشت ڈالا، جو اس نے کھایا ہے نا، ایسا خوشی سے نہیں پاگل ہو رہا ہوتا جیسے جیسے نئی نئی شادی ہوئی ہے ابھی اس کی. تو کسی اور کے خرچے پہ، تو اتنا خوش، اتنا خوش. ہمیں، مجھے ایسا سکون ملا نا کہ یار دیکھو کتنا اس بیچارے کو خوشی محسوس ہو رہی ہے. پھر ہم نے اس کو پانی بھی پلایا، او ایسا کھا رہا ہے ایسے طبیعت سے. عام بلی کو ڈال دے اتنا شوق سے نہیں کھائے گی. تو انسان کی بھی یہی نیچر ہے، جب اس کے پاس آٹھ دس آپشن نہیں ہوتے، آپشن ہی ایک ہی ہے، اور اس کو اس کی خوشبو بھی نہ آ رہی ہو، تو وہ دال کو قورمے سے زیادہ مزہ آتا ہے اس میں. دال کھانے میں اس کو مزہ قورمے سے زیادہ آئے گا. شدید پیاس لگ رہی ہو، آپ کے پاس نہ شربت کا آپشن، نہ ناریل کے پانی کا آپشن، بیسیوں قسم کے مشروبات ہو ہی نہیں، صرف پانی ہو، ایسا لطف اللہ پانی میں رکھتے ہیں کہ اس سے بہتر کوئی نعمت لگتی نہیں ہے. نیند دیکھ لو، آپ کے پاس ایئر کنڈیشن روم میں سونے کا آپشن بھی نہیں ہے، آپ کے پاس گدے پہ سونے کا آپشن بھی نہیں ہے، آپ کے پاس کوئی بستر بھی نہیں ہے، ایک منجی ہے بس، وہ بھی ٹیڑھی میڑھی، یا بلکہ ایک چھوٹا سا صوفہ ہے، پورے آپ ہی نہیں رہے. آپ کتنا جاگ لوگے؟ یار میرے پاس سونے کی سوٹیبل جگہ نہیں ہے، اب میں کیا کروں؟ وہ دیکھو کیسے مزے سے ایئر کنڈیشن روم میں سو رہا ہے. لیکن نہیں نہیں نہیں، ایک ٹائم آپ آئے گا، آپ کو اتنی زبردست نیند مسلط ہوگی آپ کے اوپر کہ آپ کو بس بیٹھنے کی کہیں جگہ مل جائے، آپ کہو گے یار یہیں سر رکھ کے سو جاؤں گا، سسرال کے کندھوں پہ سر رکھ کے سو جاؤ گے، حالانکہ ممکن ہی نہیں ہے، سالے کے کندھے پہ سر رکھ کے سو جاؤ گے. آپ کبھی نہیں دیکھا ہوگا کہ کچھ سالے کے کندھے پہ سر رکھ کے سو جاؤ. اور ایسی مزے کی، سفر میں ہوتا ہے نا ہمارے ساتھ، جاگ جاگ کے جب تھک جاتے ہیں تو پھر بھائی پھر بستر نہیں دیکھتا انسان، پھر تو کہتا ہے کہیں بھی گرے بس، ایسی مزے کی نیند آتی ہے، ایسی مزے کی. وجہ کیا ہے بھائی؟ کوئی اور آپشن ہی نہیں ہے، تو نیند تو آپ کی فطری ضرورت ہے، فطرت آپ کے اوپر نیند کو مسلط کر دیتی ہے. اور عام چارپائی پہ نیند کی وہ لذت فطرت آپ کو دیتی ہے جو کسی لینڈ لارڈ کو ایئر کنڈیشن روم میں اور نرم ملائم گدوں میں میسر نہیں ہے. ہم نے بچپن میں ایک ملفوظ پڑھا تھا کہ ایک شخص نے کہا کہ جب میں نے دیکھا کہ ایئر کنڈیشن کمروں میں سونے والوں کی نیند اور فٹ پاتھوں پہ سونے والوں کی نیند، سونے سے پہلے تو فرق ہوتا ہے، سونے کے بعد کوئی فرق نہیں رہتا، تو کہتے ہیں مجھے یقین ہو گیا کہ اللہ واقعی انصاف کرتا ہے. یعنی اللہ نے ایسا نہیں ہے کہ غریب کو کوئی آپشن نہیں ہے, اللہ اس کو اس میں وہ لذت دے دیتے ہیں بھائی. تو آپ کے پاس کوئی آپشن ہی نہیں ہے, کوئی خوشبو ہی نہیں آ رہی کہیں سے بریانی کی قورمے کی, تو آپ کو مسور کی دال میں وہ مزہ آئے گا کہ وہی آپ بھر بھر کے کھاؤ گے نے والے. لیکن اگر آپ کو بھوک لگ رہی ہے اور مسور کی دال ابھی رکھی آپ کے سامنے, آپ نے روٹی کا نوالا ابھی توڑ کے کھانے لگے, غفار صاحب بیٹھے ہوئے ہیں, انہوں نے اپنے ٹفن سے جب ڈھکن کھولا اس میں بہاری کباب کا دھواں اور کوئلے کی خوشبو, اور اب آپ نے تھڑکی سے آپ سونگنا بھی شروع کر دیا اس کو, یا تو آپ توجہ ہی نہ دیتے, بھاڑ میں جائے بھائی وہ اپنے گھر سے کھانا لائے, ہمارا کیا لینا. لیکن آپ کی طبیعت میں کیا ہے, لالچ. آپ نے کہا یار چپلی یہاں تو بہاری کباب ہے. لیفٹ میں جمشید بیٹھا ہوا تھا, اس نے جب ڈھکن ہٹایا ٹفن سے اس میں سے خوشبو آئی آپ کو چپلی کباب کی. وہ پشاور سے آیا ہوا تھا جمشید خان, اس سے کس کی خوشبو آئی, چپلی کباب. اور آپ ایسے ٹھرکی, بھائی چھوڑ تیرا کیا لینا دینا اس چپلی, وہ اپنے گھر سے کھانا لایا ہے. ہم مدرسے میں تھے نا تو یہ چیزیں بہت روٹ کرتے تھے. ہمارے مدرسے میں مالدار طلبہ بھی تھے, متوسط بھی تھے اور غریب بھی تھے. تو مالدار طلبہ کے گھروں سے بڑی لشپش ان کے ماں باپ بنا کے بھیجتے تھے, تو اکثر غریب طلبہ کو دیکھتے بھی نہیں تھے کہ اس کے ٹفن میں کیا ہے. لیکن ایک دو لالچی تھے, وہ کیا کرتے میں دیکھ رہا ہوتا تھا, نوٹ کر رہا ہوتا تھا. جیسے کوئی میمن تھے ہمارے ایک جاننے والے, ان کے بڑے مالدار تھے تو ان کے گھر سے بڑا زبردست کھانا آیا کرتا تھا نا, اپنے بچے کے لیے بھیجتے تھے وہ. تو وہ ادھر سے غریب جو ہے نا کھسکتا کھسکتا سب نہیں ایک ہاتھ کھسکتا کھسکتا ادھر کو آ جاتا. تو اب یہ چیز تو سب نوٹ کر رہے ہوتے ہیں نا, اور اس کی چاہت ہی ہوتی کہ اب یہ مجھے پوچھیں, تو وہ بےچارے اخلاقاً پوچھتے کہ آپ کھائیں, تو وہ شروع ہو جاتے کھا لیتے. ہمیں بڑا برا لگتا ہے یار, وہ اپنے گھر سے کھانا لے کر آیا تو کھسک کے ادھر کو جا رہا ہے. تو ایک دن وہ جو مالدار ساتھی تھے نا, انہوں نے ہمارے حضرت سے پوچھ لیا کہ حضرت میرے گھر سے کھانا آتا ہے, میرے والدین بنا کے بھیجتے ہیں, اب ایک دو طلبہ کھسک کے ادھر کو آ جاتے ہیں تو مجھے روکنا اچھا نہیں لگتا, میں چاہتا ہوں کھائیں, اللہ نے ہمیں بہت دیا ہے اور ڈبل منگوا لیں گے ہم. ان کی نیت یہی تھی کہ بھائی میں والد صاحب سے کہوں گا دو آدمیوں کا بھیج دو, مالدار لوگ ہیں ان کے لیے کیا ہے, تو اگر یہ کھا لیں تو میں کیا کروں, یعنی منع کروں یا ان کو کھانے دوں, ضمیر تو یہی کہتا ہے کھائیں. حضرت نے فرمایا سختی سے منع کر دیں, حضرت نے فرمایا پلیٹ کھینچ لیں, بولا اپنا جا وہاں جا کے کھا. آپ حیران ہو گئے یار کسی کو کھانے سے روکنا کتنی بری بات ہے. حضرت کا مقصد کھانے سے روکنا نہیں تھا, اس غریب طالب علم کی اصلاح تھی. جب کسی کے گھر سے کھانا آ رہا ہے تو تم کھسک کے ادھر کیوں آ رہے ہو, کھانے تو اس کو آرام سے. بھائی ان کی سخاوت کو ہم کسی اور طریقے سے بوسٹ کر دیں گے کہ ان کے اندر کھلانے کا جذبہ پیدا ہو, اس کے بیسیوں طریقے ہیں. لیکن جب مدرسے میں طلبہ آئے ہیں تو حضرت کی رائے یہ تھی کہ پہلے ان کی تربیت, پہلے ان کی تربیت, کوئی کسی اور کے کھانے پہ ہاتھ نہ ڈالے. تو فرمایا منع کرو, بولے ادھر جا کے کھاؤ شابش. اب آپ کہہ سکتے ہیں بھائی یہ تو بد اخلاقی سکھا رہے ہیں, بد اخلاقی نہیں سکھا رہے, استغنا سکھا رہے ہیں اس طالب علم کو. ایک دفعہ ڈانٹ پڑے گی نا, قیامت تک کے لیے اس کے دماغ میں ذلت بیٹھ جائے گی کہ یار کسی اور کا کھانے پہ بعض دفعہ بےزتی بھی ہوتی ہے. بےزتیاں نہیں ہوتی نا, ہمارے شیخ فرمایا کرتے تھے کسی غلطی پہ فوراً بےزتی ہو جائے نا یا فوراً تنبیہ ہو جائے, اس پہ اللہ کا شکر ادا کیا کرو, کیونکہ بےزتیاں ہوتی نہیں ہے, تنبیہ ہوتی نہیں ہے, وہ غلطی آہستہ آہستہ جڑ پکڑ لیتی ہے. اس لیے وہ کہا کرتے تھے کوئی غلطی کرو اور کوئی ڈانٹ دینا تو چپ کر کے سن لیا کرو, یہ تھوڑی ذلت ہے. بولو اچھا ہوا اللہ نے اس تھوڑی ذلت دے کے بڑی ذلتوں سے بچا لیا. بڑے لوگ کیوں بگڑ جاتے ہیں, سارے بڑے نہیں بعض بڑے, کوئی بڑاؤ ہوتا ہی نہیں ان کو سمجھانے والا, وہ غلطیوں پہ غلطیاں کیے جا رہے ہیں. اور جو چمچے والے ہوتے ہیں وہ ان کی غلطیوں پہ تنبیہ بھی نہیں کر رہے ہوتے, وہ حضرت جی حضرت جی حضرت جی کے ہر الٹے کام کا انہوں نے ٹھیکہ لیا ہوا ہوتا ہے. ہمارے حضرت تو ماشاءاللہ بہت نیک ہیں, اور حضرت غلطیوں کا پورا کنستر بن جاتے ہیں وہ. اس لیے بہتر یہی ہوتا ہے کہ غلطیوں اسی وقت چمٹ لگ جائے, قدرت کی طرف سے اسی وقت تنبیہ ہو جائے, چاہے انسان کے ذریعے ہو یا اللہ ڈائریکٹ کر لے. ایک صحابی کے بارے میں آتا ہے نا, بد نظری ہوئی ان سے تو آگے کھمبے سے ٹکرا گئے, جا کے کسی خاتون پہ نظر پڑی ان کو دیکھنے لگے, آگے کوئی ستون آیا اس سے ٹکرا گئے. تو نبی نے فرمایا تلکا بھی تلکا, فرمایا جو تم سے غلطی ہوئی اللہ نے نقد سزا دے دی, کیا آئندہ یہ غلطی مت کرنا. تو یہ اللہ کی طرف سے نعمت ہوتی ہے. کوئی غلطی ہو, بیٹے نے غلطی کی, باپ کی طرف سے چماٹ لگ گیا, ٹائم پہ لگ گیا, لیٹ ڈیلے نہیں ہوا, اور ابا سے غلطی ہوئی, کسی اور کی طرف سے تنبیہ ہو گئی, شیخ اور پیر و مرشد سے غلطی ہوئی تو مریدوں نے بتا دیا کہ یہ ٹھیک نہیں ہے. تو یہ بہت بڑی اللہ کی نعمت ہوتی ہے اگر تنبیہات نہ ہو نا انسان کو, انسان پھر ایسا فرعون بنتا ہے چاہے وہ نیکی کیوں نہ ہو, پھر بگڑ جاتا ہے وہ. تو خیر کہاں سے کام میں چلا گیا, میں بات کیا کر رہا تھا, موبائل فون نہیں یار. ابے سالے, ابھی جو لاسٹ میں چل رہی تھی نا بات, ہاں دال کی مثال تو دے رہا تھا میں, وہ تم دوں گا اس کے بعد بھی, ماش کی دال. ہاں نہیں وہ کسی اور طرف چل گیا, میں بالکل لاسٹ میں اہم بات کر رہا تھا. خیر چلو آ جائے گی دوبارہ ذہن میں انشاءاللہ. تو میں مثال دے رہا تھا کہ دیکھو, ہاں وہ طالب علم کی مثال دے رہا تھا کہ ہمارے حضرت نے کیا فرمایا, اس مالدار طالب علم کو بولا کہ سختی سے منع کر دیں, دوبارہ آئے نا کوئی کھانے کے لیے, بالکل نہیں. اچھا پھر ایک اشکال ہوتا ہے, حضرت ان کو یہ کہہ دیتے مالدار طالب علم کو کہ آپ اپنا کھانا الگ منگوا کے الگ کمرے میں کھایا کریں, غریب طلبہ کے ساتھ نہیں کھایا کریں. یہ بھی تو کہہ سکتے تھے نا کہ غریبوں کا دل خراب ہوتا ہے نا بھائی, غریب کا دل خراب ہوگا میں دال کھا رہا ہوں مدرسے کی اور یہ کیا کھا رہا ہے, چپلی کباب کھا رہا ہے, شامی کباب کھا رہا ہے, قورمے کھا رہا ہے, تو غریب کا دل اس سے جلے گا کہ نہیں جلے گا. تو حضرت کہہ سکتے تھے کہ آپ غریبوں کے سامنے ایسا مرغن کھانا کھاتے کیوں ہو, یہ کہہ سکتے. میں سب چیزیں نوٹ کر رہا تھا کہ حضرت اس کو تنبیہ کیا کرتے ہیں, یہ بھی تو حضرت کہہ سکتے تھے نا, بھائی آپ الگ لے جا کے کھا لیا کرو, ان کے سامنے کیوں کھا رہے ہو آپ, ان طلبہ کا دل خراب ہوگا. لیکن حضرت نے یہ بھی نہیں کہا, وہیں بیٹھ کے کھاؤ. کیوں بھائی, دوسرے طلبہ ہمارے پاس تربیت کے لیے آئے ہوئے ہیں, ساری زندگی ایسا کبھی نہیں ہوگا کہ آپ غریبوں میں ہی رہو. کبھی آپ کو لینڈ کروزر والے آپ سے آ کے ملیں گے, کبھی کوفتے کباب والے آ کے ملیں گے, کبھی غریب ملے گا, کبھی امیر ملے گا. ابھی سے غریب طالب علم کی تربیت کہ تمہارے سامنے جب دال رکھی ہوئی ہے تو اگر کوئی کوفتے بریانی کباب کھا رہا ہے تو تمہاری بلا سے تمہاری توجہ اس کی طرف بولو نہیں ہونی چاہیے. سمجھ میں نہیں آ رہی بات, تمہیں جو ملا ہوا ہے وہ اس کو مرغا سمجھ کے کھاؤ تم. یہی تو ٹھڑک جب بڑی ہوتی ہے پھر بڑھتی ہے ٹھڑک, پھر یہ صرف کھانے پینے میں نہیں رہتی کہ میں دال کھا رہا ہوں میرا پڑوسی بریانیاں پھوڑ رہا ہے, تو پھر یہ پڑوسیوں کی بیویوں تک بھی جاتی ہے, ہمیں میری بیوی کالی اس کی دیکھو جمشید دیکھ کیسی بیوی لے کے گھوم رہا ہے, احساس کمتری میں جائے گا نا. بچپن سے عادت پڑے گی بھائی, میرے سامنے دال اور اس کے سامنے قورمہ, کیونکہ اس کا قورمہ ہے, میرا اس قورمے سے لینا دینا بولو کچھ بھی نہیں. میری دال میرے لیے اللہ نے کیا پیدا کی ہے, دال بڑا مال, دال ہے تو ٹال ہے ورنہ تو کنگال ہے, ویسے تو یہ مال ہے تو ٹال ہے. میرے لیے کیا ہے بھائی, دال ہے, اس کے لیے اللہ نے پیدا کیا, ٹھیک ہے. تو جب یہ بڑا ہوگا بالغ ہوگا تو پھر اپنی بیوی کو کیا سمجھے گا, بھائی آڑی ہے ترچھی ہے ٹیڑھی ہے لکوا ہے جو بھی ہے میری قسمت. اور اگر یہ نہیں ہوگی, دوسرے کی جتنی مرضی خوبصورت ہو بھائی وہ کس کی ہے, وہ بھائی اس کی, ہمیں کیا لینا دینا یار کسی کی بیوی سے, دیکھے گا بھی نہیں اس کو. بھائی جو چیز اللہ نے ہمارے لیے بنائی نہیں ہے ہم اس کو دیکھیں کیوں. لیکن اگر بچپن سے امیر کے دسترخوان پہ بیٹھ کے عادت ہو اس کے مرغے کو دیکھنے کی تو کل اس کی مرغی کو بھی بولو دیکھے گا, دیکھے گا یار مرغا تو مجھ سے بدتر ہے, مرغیاں مجھ سے زیادہ, میں اتنا ہینڈسم اور جمشید جو ہے میرے جیسا خوبصورت بھی نہیں ہے, لیکن بیوی دیکھو کیسی لے کے گھوم رہا ہے, تو چلے گا ساری زندگی بیٹھے ٹھرکی ٹھرکی بنے گا. تو اس لیے حدیث میں آتا ہے اقنا بما فی یدیک, حدیث کے مفہوم بیان کر رہا ہوں کیونکہ ان الفاظ کے ساتھ حدیث ضعیف ہے, لیکن اس معنی میں جو بہت ساری احادیثیں ہیں کہ اقنا بما فی یدیک, جو کچھ اللہ نے تمہیں دے دیا اس پہ قناعت کرو, تکن اغن الناس, اللہ تمہیں سب سے بڑا مالدار بنا دے گا. غنا کا مطلب تم ایسا سمجھو گے جیسے میرے سے بڑا بادشاہ دنیا میں کوئی ہے ہی نہیں, سب سے فنٹر کون ہے, میں دال کھا رہا ہوگا سوکھی روٹیاں کھا رہا ہوگا, سمجھے گا زرداری کو چاہیے مجھ سے قرضہ لے بھائی. ایسے میں نے لوگ دیکھے ہیں, ایسے جیتے ہیں یار, ٹھیلوں پہ سو رہے ہوتے ہیں, ٹھیلوں پہ سو رہے ہوتے ہیں, رات کو سونے کی جگہ نہیں ہے, ایسا سر اٹھا کے جیتے ہیں. کیوں بھائی, ہمیں کسی سے کوئی لینا دینا है ही नहीं। और जब दिल जले ना, दिल जलता है, नहीं यार क्यों लेना देना नहीं है, मैं 10 साल से ठेला और वो देखो मेरा क्लास फेलो था आज कहां पहुंचा हुआ है, कोई टेंशन की बात नहीं है, दोनों कब्रिस्तान में बहुत जल्द पहुंचने, वो भी आगे जाके धड़ाम से कब्र में जाएगा, तू भी कहां जाएगा। अभी देखो हमसे पहले सदियां इंसान को आए हुए तो हजारों साल हो गए, कितने बड़े बड़े फंटर आए, क्या ख्याल है? आप सोच रहे होंगे कितने बड़े बड़े फंटर आए जिनकी बीवियां हमारी बीवियों से ज्यादा खूबसूरत थी, क्यों नौजवान तो यही सोच रहा होता है। तो कहां गए? मार्केट से शार्ट, तो ये भी शार्ट हो जाएगा। तो जब एक चीज हमने सोच ली है भाई मेरे पास जो कुछ है बस मैं उसमें बादशाह हूं, तो अब मैं आपको वो मिसाल की तरफ आता हूं कि आपको भूख लग रही है, आपके पास दाल है, सामने कोरमा है, बिरयानी है, आपकी आदत पड़ गई है कि किसी की चीज को देखना ही नहीं है आपने, तो आपको वो दाल में बेतहाशा कोरमे से ज्यादा मजा आएगा। लेकिन अगर आपकी ये आदत नहीं है या आपके लिए अलाउ है भाई सब कुछ खा सकते हो, जैसे बूफे में होता है, आप गए वहां आधा घंटा तो आदमी ढक्कन ही देखता रहता है, मेरे तो बूफे पसंद ही नहीं है, ऐसे जहां जाते हैं ना, मैं अक्सर वाक्य बताता हूँ ना, सऊदी अरब में हम 2013 में हज करने गए, तो अब वो सिस्टम ये था कि नाश्ते में इतनी पीसियों किस्म की चीजें, इंजीर, यहाँ ढक्कन हटाओ, सऊदी अरब में जिन्होंने जमजम वगैरह में होटल में नाश्ता किया पता होगा उनको, 20 किस्म के खाने। एक दिन तो मैंने नाश्ता किया मजा नहीं आया, हम निकल लिए, वहां एक होटल था पाए, बेहतरीन बनाता था वो और बेहतरीन रोटी थी, तबीयत से फोड़ फाड़ के आ जाते थे हम। तो हमारे दोस्त कहते थे भाई इसकी पेमेंट की हुई है, इतना लग्जरी नाश्ता छोड़ के पाए में रोटी डबो डबो के खा रहे हो। मैं कहता था मैं इतना बेवकूफ नहीं हूं कि अगर हमने एक चीज की पेमेंट कर दी है तो सिर्फ पेमेंट के चक्कर में मैं अपनी जबान की लज्जत छीन लूं, जब नाश्ते में मजा ही नहीं आ रहा, बीसियों का इंजीर क्या करेगा नाश्ते। जब तक आप सुबह नाश्ते में ऐसे पाए जिसमें उंगलियां जब दबो तो एल्फी की तरह चिपक जाएं, ऐसा ऐसे पाए थे वो, मामूली पाए नहीं थे, उंगलियां क्या होती थी चिपक जाती थी, ऐसे पाए आप खाओ नाश्ते में, कल से शुरू कर दो। तो ऐसे पाए भाई जब तक उंगलियां डुबो डुबो, और जो निहारी भी लोग खाते हैं ना, आप जाओ ये जो बड़े मशहूर होटल है निहारियों के, उनमें मैंने कुछ लोगों को देखा है रोटी को ना यूं करके खा रहे होंगे, ऐसे करके यूं ये दबो के खा रहे होंगे। इनके बारे में मुझे एक शेर याद आता है, जो जरा सी पी के बहक गया उसे मैं कदे से निकाल दो, यहां अहले जर्फ का काम है, यहां तंग नजर का गुजर नहीं। ये निहारी खाने के काबिल नहीं, इनको निकाल दो यहां से। निहारी भी जब होती है गरम गरम निहारी, उसमें डुबो डुबो के हाथ पहले साबुन से धो लो अच्छी तरीके से, क्योंकि सामने वाले को घिन आती है, फिर नाखून भी कटे हुए होने चाहिए, उनमें मैल ना घुसा हो। उसके बाद जब तक उसमें लुकमा डुबो डुबो के पूरा ऐसे भर भर के नहीं खाओ मजा नहीं आता। ये तमीज से खाने की चीज ही नहीं है निहारी, ऐसे बैठ जाते हैं तमीज, तो मुझे तकलीफ हो रही होती है ना, वो यूं यूं करके खा रहे होते हैं, मैं डबो के खाऊंगा तो बोलेगा मुझसे साहब तो हमें तमीज सिखानी चाहिए थी, खुद बदतमीजी से खा रहे हैं। तो इसलिए निहारी हमेशा बदतमीज आदमी के साथ ही बैठ के खानी चाहिए, तमीज बात से आस्तीने चढ़ा लो और फिर उसमें फिर चटपटा लीमू बीमू मिर्चें लग रही हो और हिल रहा हो आदमी, फिर निहारी, वरना फिर बेहतर है घर में खा लो जो तमीज से जो घर में खाना। खैर कहां से कहां चले गए हम, तो मैं यस कर रहा था कि अगर बीसियों किस्म की चीजें होंगी तो फिर दाल अच्छी बोलो नहीं लगेगी। अब होता क्या है, दुनिया पर आदमी जिसमें हवस होती है ना वो कभी सुकून में होता ही नहीं है, क्योंकि उसमें कनात ही नहीं है ना, जो आपके पास जो नेमत है उस पर वो कनात, कनात तो समझते हैं ना, थोड़ा उर्दू का मुश्किल लफ्ज है, उसको इंग्लिश में पता नहीं क्या कहते हैं, कि इक्तिफा करना, इनहिसार करना, ये सारे गाड़े गाड़े आजकल लोग इतनी गाड़ी उर्दू नहीं समझते। पहले जमाने में हम कोई इंग्लिश का लफ्ज बताते थे तो उर्दू में तर्जमा करना पड़ता था, आज इतना मामला खराब हो गया है कि उर्दू को इंग्लिश में एक्सप्लेन करना पड़ता है। इंडिया वाले हमसे जब मैं कोई उर्दू में बात करता हूं, जैसे मैं बोलता हूं कि जी इस पर इन्हिसार करें, तो कहते हैं इन्हिसार बोले तो, वो ये बोल रहे होते इन्हिसार बोले तो, मैं कह रहे पहले तू बोले तो का मतलब तो बताओ, बोले तो का क्या मतलब है, कहते इन्हिसार बोले तो, आजू बाजू में देख लो कोई है तो नहीं है। मैं इंडिया वाले बहुत दोस्त बन रहे हैं ना, अब जब बाहर मुल्कों में हम जाते हैं इंडियन बहुत मिलते हैं, बड़ी मोहब्बत करते हैं, अल्लाह इनको जजाए खैर दे, तो वो बड़ा मजा आता है उनकी उर्दू सुनने में। यार मुफ्ती साहब को ले जा, आजू बाजू में देख कोई होटल हो तो नाश्ता करा दे मुफ्ती साहब को, आजू बाजू में देख कोई। मैंने इंडियन के साथ उमरा किया तो वो एक ने कहा तू टकला हो गया, दूसरे से कह रहे हैं। मैंने कहा शायद मजाक कर रहा है, कहने तू टकला हो गया। मैंने कहा यार काबिल इज्जत आदमी है, इसको टकला क्यों बोल रहे हो, काबिल इज्जत आदमी है इसको टकला क्यों बोल रहे हो। तो उन्होंने कहा हम लोग टकला बेस्ती वाला लफ्ज नहीं है हमारे यहाँ, गंजे को हम टकला ही बोलते हैं। हम तो कोई काबिल एहतराम आदमी होगा तो गंजा भी नहीं बोलते, हम कहते हैं आपने हल्क करवा लिया है, काबिल एहतराम है ना, ये थोड़ी हजरत जी को गंजा करा के ले आओ। बोलेगा यार तो हम तो ये कहते हैं हजरत का हल्क करवा दो, कसर करना है या हल्क करना है, बड़ी तमीज से। तो वो सीधा सीधा भी टकला करा दो इसको। खैर तो मैं ये कर रहा था कि मालदार आदमी में क्या होता है, मालदार नहीं, मालदार का लफ्ज गलत यूज किया मैंने, दुनिया परस आदमी, दुनिया परस गरीब भी हो सकता है मालदार भी हो सकता है, बाद मालदार लोग हैं उनमें हवस नहीं होती। तो दुनिया परस आदमी क्या करता है, वो नजर रखता है दूसरों की चीजों पे, इससे कभी भी उसको सुकून नहीं मिलता, कभी भी सुकून नहीं मिलता उसको, अल्लाह उससे लज्जतें छीन लेते हैं। क्योंकि हर वक्त वजह उसकी ये कि हमारी ख्वाहिशात का कोई एंडिंग पॉइंट है नहीं, या तो एक एंडिंग पॉइंट होता ना, यहां जाके हम कहते अब बस अब सब कुछ मिल गया, ना 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 ना, ख्वाहिशात कहती है उससे आगे उससे आगे, क्योंकि यूज टू हो जाता है। ये जो इन मुल्कों में होमोसेक्सुअलिटी और ये गंध जो इन सोसाइटीज में आया क्यों आया है भाई, नाइट क्लब भी देख लिए उन्होंने, शराबें भी पी ली, जिना भी कर लिया, बदकारियां भी कर ली, अब कहते हैं भाई कुछ और हो, अब इससे बोर होने लगे हैं, बोरिंग लाइफ, अजाब में आ गए वो, यार ये क्या है, कुछ और चाहिए। अब वो होमोसेक्सुअलिटी जैसे गंदे गलीज अमल की तरफ आए, इससे भी थक जाएंगे, यार कुछ और चाहिए, अब कुछ और क्या भाई, अब क्या चाहिए तुझे, तो ये अजाब है। और मुसलमान खुश रहता है भाई कुछ भी नहीं चाहिए, मैं बालिग हुआ, मेरे निकाह में एक औरत आ गई, ये मेरी बीवी है, अल्लाह ने मेरी तमाम मोहब्बतें किसके लिए रखी हैं, इसके लिए बस, अब मुझे औलाद चाहिए, अब मुझे क्या चाहिए, औलाद चाहिए, औलाद मिलती है तो औलाद से मोहब्बतें वो अलग किस्म की है, जितनी औलाद दे दे अल्लाह ताला। अच्छा दुनिया पर आदमी यहां भी टेंशन में आता है, दो हो गए तीसरा ना हो जाए, ये खामखा की टेंशन पालता है वो, यार खर्चा कौन उठाएगा। तो जो अल्लाह पे तवक्कुल करने वाले हैं वो कहते हैं भाई औलाद अल्लाह की नेमत, जब अल्लाह ने कह दिया भाई मैं रिस्क मेरे जिम्मे तो खत्म, ये टेंशन से भी हम क्या हो गए आजाद। अल्लाह को आपने अपनी दिल से सोसाइटी से आउट कर दिया ना, आपसे ज्यादा डिप्रेशन का मरीज दुनिया में कोई हो नहीं सकता, और अल्लाह को इन कर दिया हकीकी माना में इन, तो बस फिर तो भाई सब कुछ, भाई हमने अल्लाह के हुक्म को फॉलो करना है, हमने ये देखना है अल्लाह हमसे खुश है या नहीं है, जो अल्लाह का काम है वो किसके जिम्मे छोड़ना है, वो अल्लाह के जिम्मे। तो मैंने बात यहां से शुरू की थी, जो फोहश फिल्में देखते हैं, जो बदनजरी करते हैं, वक्ती तौर पर हराम लज्जत उनको मिल जाती है, लेकिन अल्लाह उनके घर की खुशियां उनसे छीन लेता है, वो लज्जतें अल्लाह उनसे छीन लेता है। तो क्या फायदा हुआ भाई उधर से हराम की, और वो हराम भी छीन लेता है थोड़े दिनों में, क्योंकि ठरक बढ़ती जाती है, कम थोड़ी होती है, ठरक ऐसी चीज है किसी का बाप भी खत्म नहीं कर सकता। कितने लोग आते हैं ना नौजवान, हमने आदत पड़ी थी फिल्में देखने की, तो हमने कहा एक दफा देख लें तो शायद सुकून मिल जाएगा, एक दो दिन के लिए सुकून मिला, फिर दोबारा फिर दोबारा फिर दोबारा। मैंने कहा बुड्ढा होके मर जाएगा, कब्र में भी जाके फरिश्तों से बोलेगा एक दफा दिखा दो बस, भले फिर चित्रौल लगा देना। यह ऐसा गंद अजाब मुसल्लत हुआ है ना नौजवानों पर आजकल, भाई इसका हल ये कि अजाब में डालो अपने आप को, टेंशन में डाल दो, बोलो नहीं देखनी हमने, वो टेंशन वक्ती होगी ठीक हो जाएगी। हीरोइन जी ने हीरोइन का अपने आप को आदि बना लिया, अब हल ये नहीं कि पीता रहे, अब ये कि एक दफा अपने आप को मुसीबत में डाल दे कि नहीं पीऊंगा बस, कितने महीने तड़पेगा, एक महीना दो महीना, उसके बाद सही हो जाएगा, जैसे नॉर्मल लोग होते हैं वैसा हो जाएगा, फिर हलाल में उसको अल्लाह वो खुशियां दे देगा जो उसको हराम में भी नहीं मिल रही थी। तो हर गुनाह की, हर गुनाह में मसला यही है। तो अपने आप को बाउंड कर ले आदमी, जो अल्लाह ने मुझे नेमतें दी हैं मेरे लिए क्या है, बस बहुत है, वो जो अल्लाह की नेमतें हैं वो क्या है, बहुत है। तो सबसे पहला इनाम अल्लाह उसके दिल में क्या पैदा कर देगा, सुकून, खुशियां दे देगा उसको। उलमा कहते हैं कि जो खुशियों के पीछे भागते हैं ना, उनको खुशियां कभी नहीं मिलती। यानी देखो, हमें अंग्रेज जो मोटिवेशनल स्पीकर्स होते हैं ना, वो हमें विजन बना के देते हैं, ये करो, यूं करो, फिर इससे तुम्हें लाइफ में क्या मिलेगी, इंजॉयमेंट। इस्लाम कहता है लाइफ में खुशी के लिए विजन बनाओ ही नहीं अपना, ये काम छोड़ दो किसके जिम्मे, दिल किसके हाथ में है, अल्लाह के हाथ। अपने आप को अल्लाह की रिजा में फना कर दो। ए अल्लाह, तूने हमारे जिम्मे जो काम लगाया हमने वो करना है, बाकी खुश रखना या ना रखना ये किसका काम है, ये तेरा काम है। हम क्या करते हैं, खुश होने की कोशिश में लगे रहते हैं। तभी मुझे उन सूफियों पे बड़ा गुस्सा आता है जो कहते हैं हमें नमाज में मजा नहीं आ रहा, हम क्या करें। अबे मजा तो जावेद निहारी, नली निहारी में और वो मुख्तलिफ निहारियों में है, नमाज मजे के लिए अल्लाह ने रखी नहीं है। तुम अपना काम पूरा करो जो अल्लाह ने तुम्हारे जिम्मे लगाया है। कह रहे दिल नहीं लगता इसलिए मजा नहीं आता। भाई दिल अपने इख्तियार में थोड़ी है, दिल किसके इख्तियार में है, अल्लाह के। आप दिल लगाने की कोशिश कर लो, बस कोशिश हमारे जिम्मे फर्ज है, लगे ना लगे हमने अपना काम पूरा कर दिया। गुलाम का काम होता है आका ने जो ऑर्डर दिया उसको पूरा करे, बस। तो गुलाम समझो अपने आप को भाई। अब आप मुझे एक बात बताओ, आपके गुलाम ने या आपके बॉस ने कहा, आप कहीं ऑफिस में जॉब कर रहे थे, बेटा ये जाके चेक कैश करा के ले आओ। अब आप जा रहे हो, आपको तनख्वाह मिलती है इसी चीज की, अब आप जा रहे हो, आप सोच रहे हो कल जब मैं गया था इतना मजा आ रहा था, बाइक यूं 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 चौथे गियर में चला रहा था और ऐसे ऐसे जिगजैग करता हुआ जा रहा था कि बॉस ने आज बड़े दिनों बाद मुझे कोई काम कहा है, कितना मुझे मजा आ रहा था, बैंक में मैं घंटा बैठा रहा हूं, फिर भी मैंने इंजॉय किया, कोई टेंशन नहीं हुई। आज पता नहीं बोरिंग दिन है, तबीयत भी कुछ सेट नहीं है, बॉस ने कहा एक घंटे में ये चेक कैश करा के पैसे ला के मेरे हाथ में पकड़ाओ, बिल्कुल भी मजा नहीं आ रहा यार, आज बिल्कुल भी मजा नहीं आ रहा, लिहाजा आज नानी के यहां चले जाओ। आज क्या करो, हमारे बच्चे तो जैसे ही करते हैं, नानी के यहां चले जाते हैं, तो नानी के यहां चले जाओ। अगले दिन आप आए, बॉस ने कहा बेटा मैंने तुम्हें कहा था कि मुझे फौरी तौर पर 1 करोड़ रुपए चाहिए, तुम्हें मैंने चेक दिया था, मैंने आगे पेमेंट करनी थी, कैश पेमेंट करनी थी, तुम क्यों नहीं लेकर आए, मैं घंटे से तुम्हारा इंतजार कर रहा हूं। सर बात यह कि आपने जो काम दिया ना मेरे जिम्मे में लगाया, मैं चाहता था वो खुशू खुजू से वो काम करूं। वो काम मैं कैसे करूं, खुशू एन पूरा निकालते हैं ऐसे लोग ना, खुशू और खुजू वाद, खुशू और जैसे जो मौलवी करप्ट होता है ना, सब मौलवी करप्ट नहीं होते, मेजोरिटी ठीक ही होती है, लेकिन एक आध करप्ट भी होता है, तो जब आप उसको बोलते हो ना चंदे का हिसाब क्यों नहीं देते, वो फिर वो ऐन हलफ से निकालते हैं। उलेमा का इस्लाम में इहतराम है, इहतराम, बड़ा गले से ऐन निकाल निकाल के फिर वो उलेमा का इहतराम सिखा रहे होते हैं। जितने फ्रॉडी लोग मैंने देखे हैं ना, ये ऐन गैन पूरा निकालते हैं बरम में लेने के लिए, ऐन गैन पूरा निकालते हैं। तो गुलाम का काम क्या होता है, तो बॉस छोड़ देगा उस पर कि तू खुशू वो खुजू से चेक कैश नहीं हो रहा था, तेरा दिल नहीं लग रहा था, बॉस चमाट लगाएगा या निकाल देगा ऑफिस से, बोलेगा भाई मुझे इससे कोई गरज नहीं है कि तेरा दिल लग रहा था या नहीं लग रहा था, कोशिश तो यही है कि काम किया तो जी जान से किया कर, लेकिन दिल लगना ना लगना ये तेरा हेडेक है, ये मेरा हेडेक नहीं है, मुझे काम चाहिए। ऐसे ही पता है होता क्या है, जब हमारे यहां लोग नए नए थोड़ा दीन पर आते हैं, नमाज रोजा शुरू करते हैं, तो इन फजूल चीजों में लग जाते हैं। दो हमले ऐसे लोगों पे लाजमी होते हैं, ये नोट कर लें, जब आप नए नए दीन पे थोड़ा सा आते हो ना, पूरा तो आजकल बहुत ही कम लोग आ रहे हैं, थोड़ा थोड़ा आना शुरू होते हैं, चलो यार नमाज पढ़ लो, चलो एतकाफ में बैठ जाओ, तो दो हमले लाजमी शैतान करता है। एक हमला तो ये करता है कि दिल नहीं लग रहा, शुरू में तो बड़ा दिल लग रहा था 4 दिन नमाजों में, अब दिल नहीं लग रहा यार, अब वो बात नहीं रही, अब जब से दिल लगना शुरू होगा ना फिर पढ़ूंगा, बहुत बड़ा धोखा है, दिल की ऐसी की तैसी। भाई दिल लगे ना लगे, आपने फजर की नमाज पढ़नी है, 2 सुन्नतें, उसके बाद 2 फर्ज, जोहर के 4 सुन्नत, 4 फर्ज, 2 सुन्नत, असर के 4 फर्ज, मगरिब की 3 फर्ज, 2 सुन्नत, इशा के 4 फर्ज, 2 सुन्नत और 3 वितर, ये तो लाजमी आपने हर सूरत में पढ़ने और जमात से पढ़ने हैं, ये तो करने हैं भाई, दिल लगे या ना लगे। और अल्लाह अगर तहज्जुद की तौफीक दे, सुभान अल्लाह, उसमें भी दिल लगे ना लगे पढ़ना है। इब्ने सीरीन रहिमहुल्लाह ताला बहुत बड़े بزرگ گزرے ہیں, وہ کہتے تھے میں نے 20 سال تہجد پڑھی ہے نہ چاہتے ہوئے, دل نہیں لگتا تھا, 20 سال کے بعد اللہ نے مجھے تہجد کی لذت عطا فرمائی ہے, 20 سال کے بعد میرا دل لگنا شروع ہوا ہے, 20 سال تک دل نہیں لگتا تھا, پڑھتا تھا اللہ کا, اللہ خوش ہوتا ہے تہجد پڑھنے سے, بھائی دل لگے یا نہ لگے ہم پڑھیں گے, اور تہجد نہیں پڑھے تو فرض نماز تو بہرحال ضروری ہے, وہ تو ہم نے اللہ کے حکم کا پورا کرنا ہے. تو ایک حملہ شیطان کا یہ ہوتا ہے, شیطان کیا کہتا ہے, اب تمہارا وہ خشوع و خضوع رہا نہیں ہے, کیا فائدہ ہے ایسی عبادت کا, بھائی عادت ڈل جانا نا نیکی کی, یہ اس نیکی سے اچھا ہے کہ جو خشوع و خضوع سے ہو رہی ہے لیکن اس کی عادت نہیں پڑی, اس سے اچھا ہے یہ. تصوف میں اس کی بڑی اہمیت ہے کہ نیکی کی عادت پڑ گئی ہے نا, بے شک دل نہیں لگ رہا, یہ آدمی اللہ کی نظر میں زیادہ قیمتی ہے اس نیک آدمی سے جس کا دل تو لگ رہا ہے نیکی کا لیکن ابھی نیکی کی عادت اس کو پڑی نہیں ہے, اس لیے کہ کبھی بھی چھوڑ دے گا وہ, کیا فائدہ, تہجد میں آپ کو مزہ آ رہا ہے لیکن عادت نہیں پڑی, اس سے بہتر وہ آدمی ہے جس کو مزہ نہیں آ رہا لیکن عادت پڑ گئی ہے. حضرت مولانا اشرف علی تھانوی رحمہ اللہ سے کسی نے کہا کہ مجھے نماز کی عادت پڑ گئی ہے, وہ مزہ نہیں آتا جیسے پہلے آتا تھا لیکن عادت پڑ گئی ہے, اب تو میں عادتن پڑھ رہا ہوں نماز, ایک روٹین بن گئی ہے, تو پتہ نہیں یعنی مجھے ثواب بھی مل رہا ہے اس کا, ایک تو روٹین ہو جاتی ہے نا, عادت پڑ جاتی ہے. تو یعنی وہ بےچارا پریشان تھا کہ مجھے تو عادت پڑ گئی ہے نماز پڑھنے کی, تو وہ بات تو رہی نہیں. تو مولانا اشرف علی تھانوی نے جواب لکھا کہ اگر نیکی کی عادت پڑ جائے تو کیا ٹینشن ہے اس میں, بھائی نماز پڑھنے کی عادت پڑی ہے نا, چرس پینے کی تھوڑی پڑی عادت, تو اہم کام کیا ہے نیکی کی عادت ڈال دینا, تو وہ کنٹینیوسلی کرنے سے عادت پڑتی ہے, دل لگے یا نہ لگے عادت پڑ جانا زیادہ ضروری ہے, زیادہ مفید ہے. سخاوت کی عادت پڑ گئی, سچ بولنے کی عادت پڑ گئی, جھوٹ سے بچنے کی عادت پڑ گئی, ماں باپ کی خدمت کی عادت پڑ گئی, اب بچوں کو ماں باپ کی خدمت کا جوش, بعض لوگ ہیں جوشیلے, ایک دن ایسا لگ رہا ہے ابا کہہ رہا ہے شاید میرا بچہ ہی نہیں ہے یہ, اتنا نیک میں نے جنا ہی نہیں شاید اس کو, 4 دن کا جوش تھا اس کے بعد ختم, ابا نے دوست لگا دی کسی بات پہ غصے میں تو شارٹ مارکیٹ سے, اس سے بہتر وہ اولاد ہے جس کو ابا کی خدمت کی عادت پڑ جائے, ماں کی خدمت کی عادت پڑ جائے. دیکھو جن سوسائٹیوں میں بیویوں کو شوہروں کی خدمت کی عادت ہوتی ہے, ان کا دل لگے نہ لگے وہ خدمت کر رہی ہوتی ہیں, وہ کلچر ہوتا ہے, لیکن جن سوسائٹیوں میں بیویوں کو شوہروں کی خدمت کی عادت نہیں ہے نا, 4 دن کا جوش ان کو بھی ہوتا ہے, آج پیسے نکلوانے ہیں پتلون سے تو خدمت کر لو, یہ بھی بنا کے کھلا دیا, اس کے بعد پھر جو پڑی رہتی ہیں ایک ایک مہینہ ماشاءاللہ پولیس آ کے اٹھاتی ہے کہ اب کچھ ناشتہ بنا دو, بےچارے انہیں کہاں جانا ہے, آفس جانا ہے. صفائی کی عادت گھروں میں بعض خواتین کو ہوتی ہے بعض کو نہیں ہوتی, جن کو نہیں ہوتی کبھی کبھار وہ گھر صاف کر لیتی ہیں, جس دن ان کے رشتہ لینے کے لیے آپ گئے تھے اتفاق سے گھر انہوں نے چمکایا ہوا تھا, جس دن آپ کی شادی ہوئی ایک ہفتہ انہوں نے گھر صاف رکھا, آدمی کہتا ہے یار کیا سلیقے والی عورت ملی ہے, اگر اس کو صفائی کی عادت نہیں ہے کسی کا باپ بھی اس سے گھر صاف رکھوا نہیں سکتا, کروا تو سکتا ہے کر لے گی ایک آدھ دفعہ, رکھ نہیں سکتی, وہ رکھے گی وہی جس کو ماں باپ کے گھر سے عادت بولو پڑی ہوئی ہے. تو اس لیے عادت ہی ہے سب کچھ میرے بھائی, سب کچھ کیا ہے عادت, یوز ٹو ہو جائے آدمی وہ کام کرتے کرتے, جن جو بہادر ہوتے ہیں ان کو لڑنے کی عادت ہو جاتی ہے, پتا ہے آپ کو, میں نے بتایا آپ کو پہلے سے نہیں پتا تھا, ہم اصل میں سوئمنگ کرتے تھے نا, تو ہمارے ایک دوست تھا مجھے شروع بالکل بچہ تھا میں, تو وہ کیا کر رہا تھا, اس نے مجھے تھوڑا سا سکھائی یوں یوں ٹانگے مارو, دو دوست تھے, اب میں یوں کر رہا ہوں تو ایک, وہ کہہ رہے میں نے بتایا ان کو, میں نے سکھایا, وہ بچوں کی عادت ہوتی ہے, وہ کہہ رہے میں نے سکھایا ہے, تو مجھے وہاں سے وہ لفظ نا یاد ہو گیا کہ جب بھی کوئی ایسی بات کرنے کہ میں نے بتایا تھا آپ کو, تو کیا کہہ رہا تھا میں, کیا بتایا تھا میں تو بھول ہی گیا, میں نے بتایا کیا تھا, ہاں لڑنے کی عادت, اس پہ عرب شاعر کا ایک شعر ہے, نبی صلی اللہ علیہ وسلم کے دور سے پہلے کا ایک شاعر گزرا ہے, اس کا ایک شعر ہے, اب شعر تو مجھے اس وقت یاد نہیں آ رہا, اس کا مفہوم یاد رہ گیا, وہ کہتا ہے مجھے لڑنے کا کی ایسی عادت پڑی ہوئی ہے, بہادری بتا رہا ہے کہ اگر میں مظلوم کی مدد کے لیے ظالم سے لڑتا ہوں اس میں میں یوز ٹو ہو چکا ہوں, مجھے عادت پڑ گئی ہے کوئی ظالم ملے میں لڑوں, کہہ رہے لیکن لڑنے کی عادت سے اتنا مجبور ہوں کہ اگر ظالم نہیں ملتا نا لڑنے کے لیے تو مظلوم سے لڑائی شروع کر دیتا ہوں میں, کہ یار فی الحال ٹینشن میں جا رہا ہوں, کو پھڈا نہیں ہوا بہت دنوں سے تو پھڈا تو کرنا ہے نا, اب ظالم نہیں مل رہا تو میں ظالم بن کے مظلوم کی کٹ لگا دیتا ہوں, اور میں اس سے کہتا ہوں یعنی مجھے ظالم دکھا دے ورنہ میں تجھے کوٹ کے تیری کوٹ لگاؤں گا میں, تو لڑنے کی بھی عادت پڑ جاتی ہے بعض لوگوں کو, سخاوت کی بھی عادت پڑ جاتی ہے, چرس کی عادت پڑتی ہے, برائیوں جھوٹ کی عادت پڑتی ہے, سچ کی عادت پڑتی ہے, شادیوں کی بھی عادت بعض لوگوں کو اللہ معاف فرمائے پڑ جاتی ہے, اللہ تعالیٰ مغفرت فرمائے, کیا کہہ سکتے ہیں. میں اپنی بات تھوڑی کر رہا ہوں, ایک جنرلی بات کر رہا ہوں. تو پنگے لینے کی عادت ہوتی ہے بعض لوگوں کو, دیکھا ہوگا آپ لوگوں نے خاندان میں ہمیشہ کوئی ایسی ٹینشن ہوتی ہے, ایک ٹینشن جس کو پنگے لینے کی عادت ہو, خود بھی ٹینشن میں دوسروں کو بھی ٹینشن میں. تو کرتے کرتے رہنے سے کیا ہو جاتا ہے, عادت پڑ جاتی ہے. تو اب کیا ہے, تو دیکھنا چاہیے بھائی اچھے کام کی عادت ڈالو, پھر بے شک دل لگے یا نہ لگے یوز ٹو ہو جاؤ, پھر کرتا رہے گا اچھے کام. سخاوت کی عادت پڑ گئی, کرتا رہے گا سخاوت, دیتا رہے گا کہیں نہ, اس کو بےچینی ہوتی ہے اس کو. نہانے کی عادت پڑ جاتی ہے بعض دفعہ, جس دن نہیں نہائے ان کو ٹینشن ہوتی ہے. بعض لوگوں کو گندگی کی عادت پڑ جاتی ہے, ان کو آپ نے نہلا دیا مر جائیں گے, وہ مرنے کے بعد بھی کہیں گے ہمیں مت نہلاؤ, ہم دوبارہ مریں گے ورنہ. تو ایسا بھی ہوتا ہے. تو اس لیے جو علماء ہیں نا, جو تصوف میں اس کو بہت فوکس کیا جاتا ہے. تصوف کا مطلب کیا ہوتا ہے, آج کل لوگوں نے تصوف کو بھی بدنام کیا ہوا ہے. بھائی وہ تصوف جو شریعت سے ثابت ہو, اس تصوف کے ہم قائل ہیں. ہاں جو آج کل صوفیوں نے نئی نئی چیزیں, یہ جائز نہیں ہے, تو بدعتیں ہیں. تو تصوف کی اصل کیا ہے کہ بھائی اللہ کی محبت دل میں پیدا کی جائے, نیکیوں کی طرف لائے جائے. تو صوفیاء کرام کے ہاں اس کی بہت ویلیو ہے, وہ ہمیشہ مرید کو عادت ڈلواتے ہیں, عادت ڈالو اس کی. ہمارے حضرت نے کسی کو معمولات دیے, تہجد پڑھو صبح شام, یہ تسبیحات پڑھو. اس نے ایک مہینے بعد خط لکھا کہ حضرت میری وہ کیفیات ہی نہیں بن رہی ذکر میں, اور قبض ہی قبض رہتا ہے, بس ہوتا ہی نہیں ہے. یہ تصوف کی گاڑی اصطلاحات ہے نا, قبض ہی قبض ہے, بس انشراح تھوڑی دیر کے لیے ہوتا ہے, پھر ایک دم قبض کی کیفیت میں چلا جاتا ہوں. اس کا خیال تھا حضرت بہت خوش ہوں گے, یار تجھے تو ساری اصطلاحات معلوم ہیں, لگ رہا ہے تو خود شیخ و مرشد, تو تجھے ہونا چاہیے, میں تو یہاں بلا وجہ کرسی پہ بیٹھا ہوں. حضرت نے اس کو ڈانٹ لگائی, فرمایا جو معمولات بتائے تھے اس کا تو ڈھیلے کا نہیں بتایا, کہ معمولات پورے کیے کہ نہیں کیے, قبض اور بس میں کیا کر دیا ہے, لگ گیا بیٹھا ہوا. ترن فرمایا تصوف کی اصطلاحات میں پڑھنے کی جو بیماری ہے نا, اس کی اصلاح زیادہ ضروری ہے. جو کام دیا تھا وہ کیا نہیں ہے, اور اصطلاحات میں اپنے آپ کو پھنسایا ہوا ہے. تو اس لیے عادت ڈالنا کیا ہے, سب سے پہلے گناہ کی عادت بھی چھوٹے. اچھا بعض دفعہ کیا ہوتا ہے, ایک نوجوان کو میں نے کوئی نسخہ بتایا کہ یار یہ سزا اپنے آپ کو دو, اس سے گناہ کی عادت چھوٹے گی, وہ اللہ کی قدرت کے وہ کامیاب ہو گیا نسخہ. اب وہ گناہ کی عادت اس کی نہ ہونے کے برابر ہو گئی, کیونکہ اس کو سزا ہوتے ہوتے نا گناہ سے بچنے کی عادت پڑ گئی. تو کہنے لگا کہ میں نے تو اپنے اوپر یہ سزا نافذ کی ہوئی, اب میں کبھی سوچتا ہوں یہ اللہ کے خوف سے تو میں چھوڑ نہیں رہا, یہ تو میں اس لیے چھوڑ رہا ہوں کہ یہ سزا ملے گی مجھے. میں نے کہا خدا کے بندے اللہ کا شکر ادا کر, کسی بھی طرح سے گناہ کرنے کی عادت چھوڑ گئے, بھلے لالچ سے چھوٹ جائے, پیسوں سے چھوٹ جائے, سمجھ رہے ہو. اس کو فوکس نہیں کرو کہ اللہ کے خوف سے چھوٹ رہی ہے, اللہ کی محبت سے چھوٹ رہی ہے, چھوٹے کسی طریقے سے. اپنے آپ کو ایسا بند کر لو گناہ کا موقع ہی نہ ملے. جب موقع ہی نہیں ملے گا تو کہاں سے کرے گا, لیکن پھر شیطان دل میں وسوسہ ڈالے گا, بھائی تو تو اس لیے گناہ سے بچ رہا ہے کہ تو تبلیغ میں چار مہینے کے لیے نکلا ہوا, یہاں گناہ کر کون سکتا ہے. اب وہاں تھوڑی کوئی چیزیں لے کے جاتے ہیں لوگ گناہ کرنے کے آلات. اب بھائی جس وجہ سے بھی چھوٹ گیا چھوٹ جائے, یہ چھڑوانا ہے اپنے آپ کو, عذاب سے جان چھڑانی ہے. اس طرح نیکی کی عادت کسی بھی وجہ سے پڑ جائے. عبداللہ ابن مبارک کہتے ہیں کہ میرے والد صاحب مجھے لالچ دے کے عربی شاعری یاد کروایا کرتے تھے. بہت بڑے محدث ہیں عبداللہ بن مبارک. عربی شاعری اس لیے کہ تاکہ ان کو عربی میں کمال پیدا ہو, بلاغت عربی آئے نا. تو لالچ دیتے تھے کہ بھائی ایک درہم دوں گا ایک شعر یاد کر لو. کہتے ہیں میں لالچ میں ایک درہم ملتا اور ایک شعر یاد کرتا. اس سے کیا ہوا, شاعری سے انسان کو وہ زبان پہ عبور ہوتا ہے, بہت بڑے عربی کے شاعر بن گئے, محدث بھی اور شاعر بھی, بڑا زبردست عربی میں ان کو قدرت ہو گئی. اب دیکھو ان کے ابا اگر یوں کرتے, ایک درہم کے بجائے بچے کو جنت کی لالچ دیتے کہ میرا بچہ جو ہے ایک درہم کی لالچ میں شعر یاد کرے گا, یہ تو لالچ میں شعر آ رہا ہے نا, میں اس کو جنت کی حوروں کی لالچ دیتا ہوں کہ دیکھو ایک شعر یاد کرو گے جنت ملے گی. تو بچے کو موٹیویشن ملتی ہے, بچہ کہے گا جنت پتہ نہیں کب ملے گی, ابا پیسے ہیں تو دے دو, نہیں تو رہنے دو, جنت میں خود کما لوں گا. تو وہ ایک درہم کی لالچ میں یاد کرتے, لیکن ایک قابلیت تو آ رہی ہے نا, جب عربی میں عبور پیدا ہو گیا تو عالم بنے اور جنت, جب علم سیکھا تو پھر ان کو پتا چل گیا بھائی یہ علم دنیا کے لیے نہیں ہے. تبھی عبداللہ بن مبارک رحمہ اللہ کا قول ہے, کہتے ہیں میں نے دین کا علم حاصل کیا دنیا کے لیے, لیکن جب علم آیا تو اس نے میرے دل سے دنیا نکال دی, اس نے میرے دل سے دنیا نکال دی. کہتے ہیں میں نے سیکھا تھا دنیا کے لیے کہ عالم کہلاؤں گا یہ ہوگا, لیکن جیسے جیسے علم آتا گیا نا وہ علم مجھے خود سکھاتا رہا کہ دنیا کی حیثیت 2% کی نہیں ہے. تو بعض دفعہ بھائی کوئی اچھا کام کسی بھی طرح سے لے دے کے کر لو, جب وہ کام کی عادت پڑے گی تو خود ہی پتا چل جائے گا صحیح کیا ہے اور غلط کیا ہے. تبھی بڑوں کی ہمیشہ عادت رہی ہے بچوں کو پیسے دے دے کے نیکیاں کروانے کی, اچھا کام کروانے کی عادت ڈالو, بھلے پیسے دے کے کروا لو, عادت لالچ دے کے کروا لو, عادت پڑ جائے گی خود صحیح ہو جائے گا وہ. لیکن اگر میرے بھائی یہ نیکی کی عادت نہیں پڑی نا اس کو, پھر خالی سوچ سوچ کے کوئی نیکی نہیں کرتا, یوز ٹو ہونا پڑتا ہے. جن کو نماز کی عادت نہیں ہے کمبخت پڑھ لینا, ہمت کر کے ایک دن پڑھیں گے دو دن پڑھیں گے پھر چھوڑ دیں گے. کیفیات تو انسان کی ہر وقت کیا ہوتی ہیں, چینج. کبھی آپ کو دل کرے گا آج پوری رات نماز پڑھتے رہو, کبھی دل کرے گا کچھ بھی نہیں کرو. کیفیات میں جو گئے ان کا پروگرام بڑھ گیا. تو جو بھی دین کی طرف آتا ہے دو آفتیں اس کے ساتھ ہوتی ہیں. پہلی آفت کیا ہے, شیطان کیفیات میں ڈال دیتا ہے, تمہاری تو کیفیات ہی نہیں بن رہی, تمہیں تو مزہ ہی نہیں آ رہا, تمہیں تو وہ خوشبو خوشبو رہا نہیں ہے. دوسرا کام شیطان کیا کرتا ہے, تو اس پہلی بیماری کا علاج کیا ہے بھائی, شیطان کو بولے نہیں آ رہا نا مزہ, میرے ذمے جو اللہ نے کام لگایا ہے میں نے وہ کام کرنا ہے, ختم. دوسرا کام شیطان یہ کرتا ہے, دل میں ریاکاری کے دکھلاوے کے وسوسے ڈالتا ہے. آپ جب کوئی اچھا کام کرتے ہو لوگ اپریشیٹ کرتے ہیں, ویل ڈن یار, زبردست, تھینک یو, اچھا آپ نے غریب کو کھانا کھلایا, بہت اچھا یار. تو بھائی اس کو بند کر دیں, یہ ہمیشہ اسی ٹائم پہ یہ شروع ہو جاتا ہے. مجھے ویسے بھی یہ الارم میں اذانیں مجھے شرعی لحاظ سے اس کے جواز پہ مجھے اطمینان نہیں ہے, کیونکہ اذان کو آپ ایک تنبیہ کے لیے استعمال کر رہے ہو, ایک الارم کے لیے استعمال کر رہے ہو. اللہ کے ذکر کو ذکر ہی رہنے دینا چاہیے, تنبیہ کے لیے کوئی بیل ہو گھنٹی ہو یہی میرے اپنی ذاتی رائے. یہ جو لوگ لگا رہے ہوتے ہیں نا صبح الارم میں اذان لگائی ہوئی ہوتی ہے, مجھے نہیں پسند. میں نے الارم میں ٹون لگائی ہوئی ہے, الارم میں ٹون لگائی ہوئی ہے, بیل بجے اٹھنے کے لیے, اذان نہ بجے. کیونکہ اذان میں یہ ہوتا ہے کہ آپ نے اذان کو ایک جگانے کے طور پہ آپ یوز کر رہے ہو, گھنٹی کے طور پہ. اور دوسرا پھر ہوتا کیا ہے, آپ کی آنکھ کھلتی ہے ٹھک کر کے بند کر دیتے ہو, کبھی لفظ اللہ ادھورا ہے کبھی اشہد اللہ ادھورا ہے, تو وہ اذان اذان نہیں رہتی وہ. تو اس لیے میری اپنی رائے ہے, میرا اپنا ذوق ہے, میں کوئی فتویٰ نہیں دے رہا, مجھے یہ عمل اچھا نہیں لگتا. تو خیر اس کو بند کر دینا بعد میں اذان کو. تو دوسرا کام شیطان کیا کرتا ہے, ریاکاری کے وسوسے ڈالتا ہے. لوگ تعریف بھی کرتے ہیں آپ کے کاموں کی, آپ کے دل میں آتا ہے میں تو دنیا کے لیے کر رہا ہوں, مجھے تو بھائی یہ تو تعریفیں بھی ہو رہی ہیں, اور میں اس دن بڑے خشوع خضوع سے نماز پڑھ رہا تھا, لوگ مجھے اچھا سمجھنے لگے ہیں. لوگ کیا سمجھنے لگے ہیں, اچھا, حالانکہ میں تو اتنا اچھا ہوں نہیں, لوگ مجھے کیا سمجھ رہے ہیں, اچھا. تو اب میرے اندر خود پسندی آ رہی ہے, تکبر پیدا ہو رہا ہے. بھائی ایسی کی تیسی, جو بھی پیدا ہو رہا ہے ہونے دیں, جو پیدا ہوتا ہے اس پیدا ہونے والی چیز ہے اسے کوئی روک سکتا ہے؟ ورنہ فیملی پلاننگ والے چاہتے تھے ہم لوگ پیدا ہو جائیں, فیملی پلاننگ والے کم از کم اگر ان کو میری پیدائش سے پہلے پتا چل جاتا نا, ایک بچہ پیدا ہوگا جو بڑا ہو کر چار شادیاں اور 20-20 بچوں کی ترغیبات دے گا, وہ کہتے کروڑوں روپے انویسٹ کرنے سے بہتر ہے ایک کو پیدا ہونے سے روک لو. کیا خیال ہے؟ لیکن ہو گئے نا پیدا, تو جو پیدا ہونے والی چیز ہے اس کو کسی کا باپ بھی نہیں روک سکتا. فیملی پلاننگ کے کروڑوں اربوں روپے کے منصوبے ایک طرف, اور ہمارا جو پیکج ہم نے قوم کے سامنے پیش کیا ہے, اور پریکٹیکلی صرف ہوائی فائرنگ نہیں ہے وہ سارا پروجیکٹ ایک طرف. اب تو کینیڈا سے لوگوں کے فون آ رہے ہیں, مفتی صاحب ہم تو دو بچوں کے قائل تھے, ہم 10 سال سے آپ کا بیان سن رہے ہیں, ہمارے ماشاءاللہ اتنے بچے, پڑھی لکھی فیملیاں, ایجوکیٹڈ فیملیاں. تو لیکن جو چیز پیدا ہو رہی ہے اسے کسی کا باپ بھی نہیں روک سکتا. کیا خیال ہے بھائی؟ تو حالانکہ کوشش باپ ہی روکنے کی کر رہا ہوتا ہے. کوشش کون کر رہا ہوتا ہے باپ روکنے کی. خیر تو جب آپ نیکی کی طرف آؤ نا, اور دل میں وسوسے آئیں یہ تو لوگ تعریف کر رہے ہیں, یہ تو ہم اچھے کہلائیں گے, نیک کہلائیں گے, داڑھی رکھ لیے لوگ ملا صوفی اور بزرگ سمجھنا شروع کر دیں گے, یا لوگ مذہبی سمجھنا شروع کر دیں گے اور لوگ اچھا سمجھنا شروع کر دیں گے, تو میرے تکبر نہ پیدا ہو جائے. بھائی ایسی کی ویسی, یہ دماغی بیماری ہے, کچھ بھی نہیں ہے. آپ اپنے کام میں لگے رہو, ریا ہو رہی ہے ہونے دو, لفٹ کرانا रियाकारी को लिफ्ट कराना छोड़ दो, थोड़े दिनों में जब शैतान मायूस हो जाएगा वो खुद ही ये वसवसे बंद कर देगा। और वैसे भी एक बात याद रखो, लोगों के पास भी फालतू टाइम नहीं है। बाज़ दफा लोग तारीफ करते हैं माशाल्लाह माशाल्लाह, उसके बाद लोग कहते हैं, फिर लोग थोड़े दिनों में कीड़े निकालना शुरू करते हैं। ठीक है, लोग बड़े नालायक होते हैं, हसद करते हैं। तो जब वो बैलेंस बराबर हो जाएगा, जितनी तारीफें हैं ना वो सारी क्या होने वाली है, वो बैलेंस खुद ब खुद कुदरत की तरफ से एक मैकेनिज्म है, जो बहुत ऊपर जाता है अल्लाह खुद ही उसको नीचे ले आते हैं। कि बहुत ज्यादा तेरी परवाजें ऊपर जा रही थी, कोई ऐसी गलती इंसान से हो जाती है, दोबारा नीचे, फिर कभी ऊपर गया कभी नीचे, ये दुनिया में चलता रहता है। तो हमने काम को फोकस करना है भाई। मुसलमान कौम के साथ ये बड़े मसाइल हैं, कम बहुत कोई काम नहीं करते, जब करते हैं तो इतनी रुकावटें शैतान की तरफ से, गोरे की तरफ के पास कोई रुकावट नहीं है, वो काम को फोकस करके करता चला जाता है। वो कह रहा है अगर रियाकारी आ रही तो आण दे, वो कह रहा अच्छा शो मारने के लिए कर रहा हूं, किसके लिए कर रहा हूं मैं, शो मारने के लिए कर रहा हूं। वो अपने फ्यूचर को सामने रख के प्लान बनाता है, वो कहता है भाई ये काम करूंगा, ये बिजनेस करूंगा तो पैसा आएगा, ये करूंगा तो ये आएगा, ये करूंगा तो ये आएगा। वो कह रहे हैं ऐसी की तैसी। हमारा मसला सारा ये है, हम अगर दुनिया कमाना शुरू कर दें तो किसी स्कॉलर का बयान सुन लेते हैं, कारून के पास भी बहुत सारे खजाने थे, कारून जैसा खजाना, तो ऐसा सूफी बन जाता है आदमी। वो कहते हैं मैंने इतना कमाना ही नहीं है, मेहनत ही नहीं है, दुनिया है, कब्र में जाना है, मर के मिट्टी होके खत्म, चल पे तू फिर तू इबादत को फोकस कर ले, सूफी बन जा, यही होगा ना। जब दुनिया नहीं कमाएगा तो 24 घंटे मस्जिद में बैठेगा ना, और क्या करेगा। फिर आया मस्जिद में, चलो बुजुर्ग बनने की कोशिश करता हूं। फिर वहां वसवसे आना शुरू, लोग दम करा रहे हैं, लोग नेक समझ रहे हैं, यार मैं तो उत्ता। फिर किसी आलिम का बयान सुनेगा, उस नेकी जिससे इंसान के दिल में तकब्बुर पैदा हो उससे वो गुनाहगार अच्छा है। कहेगा यार वो फिल्में देखता था वो ज्यादा अच्छा था, मैं तकब्बुर तो नहीं आ रहा था ना, कम अज कम तवाजो तो थी कि मैं इतना बड़ा, अब क्या गालियां दूं मैं। भाई जो गुनाह करता है, बुराइयों में पड़ा हुआ, उसमें क्या तकब्बुर आएगा, उसको पता है हम अपनी औकात, पता है हम क्या हैं। तो यार मैं पहले तवाजो कितनी थी मेरे अंदर, मैं अपने आप को, कोई मेरी औकात नहीं थी और ऐसी तवाजो थी, वो ज्यादा अच्छी जिंदगी थी। तो शैतान यहां के उसको लाएगा। तो खुलासा आखिर में एंड पता है क्या होता है, किसी काम के नहीं रहे। जब मरते हैं तो दुनिया खुश होती है अल्हम्दुलिल्लाह, कौम पे एक आदमी का बोझ क्या हो गया, फ्री फोकट की रोटियां तोड़ के खाता था ये। तो इसलिए काम, हमने अपने उलमा से बुजुर्गों से सुना है कि काम पे कॉम्प्रोमाइज नहीं करो, बाकी चीजों को सेट करते रहो, तकब्बुर की कोशिश करो उसको खत्म करने की, रिया को खत्म करने की, काम को कभी किसी सूरत में ना दीन छोड़ना है ना दुनिया छोड़नी है, दुनिया भी नहीं छोड़नी है, क्योंकि दुनिया भी दीन का हिस्सा है। सुस्त आदमी अल्लाह को पसंद नहीं है। अब देखो यूनिवर्सिटियों में होता क्या है, दीनदार लड़के अक्सर तालीम में पीछे हैं। मैं ज्यादातर की बात नहीं कर रहा, यानी सबकी बात नहीं कर रहा, मैंने ऐसे ऐसे दुनिया में जब ट्रेवलिंग की है, आधी आधी पीढ़ियों तक शलवारें रखने वाले, इतनी बड़ी बड़ी दाढ़ियां और बहुत एजुकेटेड देखे हैं, बड़ी बड़ी पोस्टों पर हैं। आपको पता है ना, मैं अमेरिका में गया हूं, लॉस एंजलिस में, सैन फ्रांसिस्को, जो बहुत तरक्की याफ्ता शहर है अमेरिका के, एक तो अमेरिका फिर उसके तरक्की याफ्ता शहर, वहां मैं हैरान हो गया, गूगल में और यूट्यूब में इतनी बड़ी बड़ी पोस्टों पर जो इंजीनियर्स और सॉफ्टवेयर इंजीनियर्स बैठे हुए हैं, इतनी बड़ी बड़ी दाढ़ियां उनकी, ऐसे चेहरों पर रौनक और ऐसी आधी आधी बिल्डियों तक उनकी शलवारें, मैं समझा कि शायद रायवंड के किसी इज्तिमा में आया हूं या इनको कंपनी वालों ने दम कराने के लिए बुलाया यहां पे। मुझे खुशी हुई, खुशी हुई कि यार ये मैसेज दुनिया को जा रहा है कि दीन पे चल के भी इतनी बड़ी पोस्टों पर पहुंचना मुमकिन है। गोरे उनसे मशवरे ले रहे होते हैं। एक साइंटिस्ट का मैंने इंटरव्यू लिया था ना, टॉप 10 साइंटिस्ट में उनका शुमार होता है, मैंने पॉडकास्ट की उनके साथ, वो हकीम अख्तर साहब रहिमहुल्लाह से बैठे थे। तो ऐसे लोगों को देख के खुदा की कसम खुशी होती है। ये लोग हैं दीन को रिप्रेजेंट करते हैं, ये दीन के नुमाइंदे बनते हैं। लोग कहेंगे यार दीन अपाहज बनना नहीं सिखाता, दीन मेहनत सिखाता है, लेकिन मेजॉरिटी की हालत ऐसी है, कमबख्तों के आदमी कहता है तुम और बदनाम कर रहे हो दीन को। तबलीग में जाने वाले के नहीं, दो तरह के तबलीग में लोग जाते हैं, एक तो वो होते हैं जिनको दीन सीखने का शौक होता है, वो जाते हैं, जैसे पहले बहुत लोग इस तरह जाया करते थे, अब भी हैं बहुत से, या तबलीग के जो अकाबिर हैं वो जाते हैं, मेहनत तहज्जुद और अपने काम को फोकस करना। एक पता है कौन से होते हैं, बोर हो रहे हैं पड़े पड़े, अब घर में अब्बा की तरफ से ताने मिलते हैं, कम बहुत पढ़ता नहीं है, काम भी नहीं जाता, चल यार इज्तिमा आने वाला है 3 दिन के लिए चले, दोस्तों का प्लान बनता है, है भाई, चले 3 दिन के लिए हो जाए, ऐसे बात कर रहे होते हैं, चल यार चलते हैं, टिकट कटाते हैं, ट्रेन में जाएंगे, छुका छक करती हुई ट्रेन, इंजॉय तो करते हैं ना आदमी सफर को, वहां जाएंगे कुछ 2-4 बयान भी सुन लेंगे, फिर वहां हम तो भाई बड़े नालायक थे, अल्लाह माफ फरमाए, मदनी मस्जिद जाते थे, मेरा एक दोस्त था तो अभी भी वो सुनते हैं मेरे बयान, तो ना समझते ना, अल्लाह माफ फरमाए, कोई मोटिवेशन के लिए नहीं कह रहा कि आप भी ऐसा करें, मदनी मस्जिद में कब से इज्तिमा हो रहा है, मेरे वाले साहब तो तबलीगी थे, तो अब हमें क्या हुआ, मेरा दोस्त का नाम भी बता सकता हूँ, वो पकड़ा जाएगा बिला वजह, तो हम दोनों जाते थे कि चलो यार शबे जुमा चलते हैं, वहां जाके बयान में बैठे, उसके बाद जवानी थी भाई, भूख भी बहुत टाइट लगती थी, अब पीसीओ किस्म के होटल खुले हुए मदनी मस्जिद में, थोड़ा सा बयान सुना ये कह के कि कुछ थोड़ा सा खा पी के बाकी बयान बाद में सुनेंगे, आए फिर इधर चपली कबाब खाया दूसरे होटल में, कुछ निहारी ट्राई मारी, उधर कुछ मीठा ट्राई मारा, उधर लिमका ड्रिंक मैंने वहां से सीखा है, उससे पहले मुझे नहीं पता था लिमका ड्रिंक नहीं होता, वो टश करके जो बोतल खुलती है वो पेप्सी होती नहीं, लेकिन लगती कैसे है, 5 रुपए में आपको पेप्सी का जायका मिलेगा, उसमें अदरक का होता है वो, पता नहीं ऐसे करके ऐसा मजा आता था, तो वो सारा टाइम, एक तो रश इतना है, आने में इतना टाइम, जाने में इतना टाइम, उसके बाद वो शब जुमा की छाप भी लग गई, वापस आ रहे हैं इंजॉय करते हुए, तो बहुत से तबलीगी ऐसे भी, वो तो अल्लाह एक तबलीगी बुजुर्ग को की उम्र में बरकत दे, वो मुझे फिर मदरसे की तरफ लेकर आ गए, जब मदरसे में आया तो मुझे लगा कि यहां वो माहौल, मुफ्ती रशीद अहमद साहब का मदरसा था, वहां वो माहौल था नहीं, कि यहां से यूं निकले, यूं टन मारा उधर, कोशिश तो हमने वहां भी की, चाय वाय पीने में चला जाता था और लस्सी वस्सी पीने, लेकिन बहरहाल पढ़ाई का माहौल था, बहुत ज्यादा मेहनत करनी पड़ती थी, तो अब दीनदार लोग क्या कर रहे हैं, तबलीग में भी बहुत से ऐसे लोग जा रहे हैं, माँ बाप को चाहिए बच्चों पर नजर रखें, ये दीन सीखने जा रहा है या टाइम पास करने जा रहा है, पढ़ाई को फोकस नहीं करते, सारी जिंदगी रोते हैं, फिर पढ़ते नहीं है, सारी जिंदगी खून के आंसू रोते हैं, माँ बाप भी और वो भी, मैं ऐसे बच्चों को जानता हूं, माँ बाप ने तबलीग में, उन्होंने कहा हमने जाना है, चले गए, क्या कर रहे हो भाई तुम वहां जाके, टाइम ठीक है बस, वो खाना पीने का, वो बुजुर्गों की हिदायत के मुताबिक वो अमल ही नहीं, उसमें तबलीग का कसूर नहीं है, वो भाई हिदायत पर अमल ही नहीं कर रहे होते, 24 घंटे कोई निगरानी थोड़ी करेगा, तबलीग में तो बेसिक हिदायतें, कम खाना कम सोना, ये तो बुनियाद है तबलीग की, खाना भी कम और सोना भी कम, काम ज्यादा करना है, अब जो नालायक आदमी जाता है काम खाना काम सोना हम सहरोजे के लिए गए तो हमारे साथ एक साहब आए, वो फजर के बाद सोते थे, 12 बजे उठते थे, फिर जोहर के बाद सो जाते, वो आए थे नुसरत के लिए, किसके लिए आए हुए थे, नुसरत के लिए, 12 बजे सोते, फिर मगरिब में उठते, फिर रात को गपशप लगाते, नुसरत के सिलसिले में आए हुए थे, तो मैंने उनसे कहा कि ये बड़ी जबरदस्त किस्म की नुसरत हो रही है, उन्होंने कहा यार वहां बैठ के टाइम जाया करते उससे तो अच्छा था ना, उससे तो अच्छा था, ना ना भाई उससे अच्छा नहीं है, तबलीग लोगों को पोस्ती बनाने के लिए उससे बेहतर है वहां टमाटर के रेडी लगा लेते आप, और सुने एक और केस, क्या क्या हो रहा है मार्केट में, इसमें तबलीग के बुजुर्गों का कसूर नहीं, हमारा कसूर है ना, उन्होंने तो बेचार होने इतना अच्छा सेटअप बना दिया, आप उसको गलत यूज कर रहे हो, क्योंकि बहुत से लोग गलत यूज कर रहे हैं, इसलिए मैं बता रहा हूं, बहुत से लोग इस चक्कर में जाते हैं कि हमने बीवी बच्चों की जिम्मेदारी से जान छुड़ा के भागो, वहां फ्री फ्री का तो वहां भी नहीं मिलता, लेकिन सस्ते में मिल जाता है भाई, 1 साल के लिए ट्रेवलिंग पर आप निकलो, ठीक ठाक खर्चा होता है, तबलीग में बरकत होती है, खर्चा कम हो जाता है, तो इस चक्कर एक मुझे याद है, एक दफा सरगोधा में मैं, एक साहब आए कहने लगे, तबलीग वाले बैठे हुए थे, कहने लगे यार वो कुछ सहरोजा की जमात में जाना है, तो अमीर साहब ने कहा माशाल्लाह माशाल्लाह, कहने लगे नहीं एक शर्त है कि मरी की तरफ मेरी तश्कील कीजिएगा, क्योंकि अब गर्मी थी जून जुलाई की, हम जून जुलाई की छुट्टियों में जाते थे ना सरगोधा, तो कहां जाना है जी, मरी, ताकि थोड़ा सा ये गर्मी से, उस वक्त बहुत पुरानी बात है ये 85-86 की बात होगी, मैं छोटा था तो उस वक्त ज्यादा एयर कंडीशनों के घरों में मामूल नहीं था, तो कहां जा रहे हैं, तो ऐसे लोग भी हैं, तो आप अपने बारे में अपने बच्चों के बारे में निगरानी करो कि टाइम भाग के तो नहीं जा रहे कहीं, यहाँ पे पढ़ाई से और स्कूल से और कॉलेज से और यूनिवर्सिटी से और सारी चीजों से, वो फिर ऐसा बच्चा ऐसा बिगड़ता है ना, उसको सुस्ती की आदत पड़ जाती है, और ऐसे ऐसे पोस्ती मेरे इल्म में है कि उन पोस्तियों की आप जिंदगी देखो, आप बोलोगे यार ना ये कमबख्त दीन के रहे ना ये कमबख्त दुनिया के रहे। एक वाकया जहन में आया, बिल्कुल ही निकल गया, हाँ अभी वो आ गया, हुआ ये कि एक पुराना वाकया, ये करीबन 7-8 साल हो गए होंगे इस वाक्य को, वो बंदा क्या था कि जी उसको जरूरत थी उसकी, गरीब आदमी था। मैंने उसके साथ थोड़ा ताउन किया, हर महीने मैं कुछ ताउन करता था। तो फिर मैंने उसको बोला, यार तुम जवान आदमी हो, तुम्हें जकात के पैसों पे नहीं पलना चाहिए, मैं तुम्हें एक दो रेड़ियां खरीद देता हूं, तुम टमाटर खरबूजा वगैरह लगाओ। उसने कहा ठीक है जी। मैंने उसको जकात से रेड़ी खरीद के दे दी। किसी ने दिए हुए थे जकात के पैसे, मुझे कोई मुस्तहिक मिले। मैंने कहा ये बेहतरीन मुस्तहिक है, इसको दो रेड़ियां मैंने उसको खरीद के दे दी, भाई तू अब ये रेड़ियां लगा, और कुछ पैसे दे दिए पहली दफा टमाटर लाने के लिए। टमाटर था खरबूजा मुझे याद नहीं। मैंने कहा ये बेचते हैं और कमाता जा। अल्लाह का फजल है उसका काम चल पड़ा, दो चार महीने तक नहीं आया वो। कह रहा है, मैंने फोन करके पूछा, कह रहे मेरा काम चल गया माशाल्लाह, मुझे बड़ी खुशी हुई। एक दिन क्या हुआ, वो कहीं मैं बैठा हुआ हूं कहीं खाना पीने के लिए, पहले मैं आउटिंग के लिए निकलता था, अब तो बहुत मुश्किल हो गया, मुझे कहीं नजर आया। मैंने कहा यार बहुत दिन से तुमसे रब्ता नहीं हुआ। कह रहा है मुफ्ती साहब मैं चार महीने के लिए तबलीग में गया हुआ था, अब आया हूं माशाल्लाह। मैंने कहा वाह वाह मिला मैं जबरदस्त। मुझे ख्याल हुआ कि अब इसके पास इतना पैसा इकट्ठा हो गया अल्हम्दुलिल्लाह कि बीवी बच्चों को भी देके जा रहा है, घर में भी देके जा रहे हैं, और चार महीने के लिए भी बोलो निकल रहा है। मैंने कहा माशाल्लाह वेल डन। ये वाकया मैं ये कहानियां सुनाने के लिए यहां नहीं बैठा हूं, ये हो रहा है मार्केट में। अच्छा बात आई गई होगी। मैंने कहा माशाल्लाह अल्लाह ने बहुत दिया है, तभी तो निकल गया। दो चार दिन के बाद मेरे पास आया, वो एक बात करनी थी आपसे, यूं यूं कर रहे हैं ना। मैंने कहा क्या बात। यार वो असल में मैं चूंकि तबलीग पे गया था ना, इस दौरान तो धंधा वंदा तो कोई हो नहीं सका, तो आपने रेड़ियां दी थी, तो ऐसा है कि वो ना थोड़े से पैसे मिल जाएंगे। मैंने कहा मुझे शक्ल दिखाई ना, कोई और मसला होता ना तू फिल्म देखने निकल जाता ना, फिल्म देखने, अल्लाह माफ फरमाए, चर्च में लग जाता, मैं कहता बुराई में पड़ गया, पैसे उड़ा दिए, तो मैं सोच सकता था। तू गया क्यों तबलीग में? तबलीग क्या अपाहज बनाने के लिए, लोगों को भिखारी बनाने के लिए क्या? वहां तो सिखाया जा रहा है अल्लाह से मांगो, अल्लाह के गैर से कुछ भी नहीं होता। यानी ये तो दीन को तुम बदनाम कर रहे हो ना, चार महीने लगाकर आके भीख मांग रहे हो कि चार महीने काम धंधा नहीं कर सका। इससे बेहतर है भाई तू टमाटर की रेडी लगा लेता, न मच जाता, सेरोजे में भी मच जाता। भीख मांगना क्या हल्का जुर्म है क्या इस्लाम में? तबलीग तो सिखाती है इंसान को इस्तिगना, जहां तबलीग इंसान को भीख मांगना सिखा रही हो ऐसी तबलीग क्या है? बोलो हराम है नाजायज है? वो तबलीग के अकाबिर भी रोक देते उसको अगर पता होता ना इस कमबख्त ने जाके। अब लोग तबलीग वालों को बदनाम करते हैं, भाई उन बुजुर्गों को क्या पता इसके बारे में? वो तो इतना इस्तिगना सिखाते हैं कि दूसरे के खर्चे पे सहरोजे की जमात में नहीं आपको निकलने देते तबलीग वाले। आप किसी को पैसे देके जमात में निकालो कहेंगे ना कोई बिल्कुल पाबंदी है। तबलीग में तो इसको भी पसंद नहीं किया जाता, आप सहरोजे के लिए निकले हो लोगों की दावतें जाके फोड़ना फाड़ना शुरू कर दो, इसको बुरा समझते हैं वो लोग। ये जो दावतों का माहौल चल रहा है ना, जो जमातें आती हैं लोग दावतें, तबलीग में अकाबिर इसको पसंद नहीं करते, बोले इनका अपना अपने खर्चे पे खाओ। और इतना जबरदस्त सेटअप है और उसको किस लिए इस्तेमाल कर रहे हो कि कल जाके लोगों के सामने मैं हाथ फैलाऊंगा? बहुत बुरी हरकत है। मुझे इतना गुस्सा आया, मैंने कहा पतली गली से फौरन निकल, भूख से मरेगा तो खुद अब तू टमाटर की रेड़ी लगाएगा, क्योंकि मैंने दे दिया ना अगली दफा फिर चिल्ले पे। तो ये वो चिल्ला, ये चार महीने नहीं है जो तबलीग वाला, ये है थक गए रेडी लगा लगा के टमाटर बेच बेच के, थोड़ा सा लाइफ में एंटरटेनमेंट। अब वो क्या एंटरटेनमेंट, वो नाइट क्लब में थोड़ी जाएगा, उसके पास पैसे ही नहीं है, टमाटर से इतना थोड़ी कमाएगा। तो कहते चलो यार तबलीग में थोड़ा सा माहौल चेंज करने से भी तो थोड़ा सा एंटरटेनमेंट हो जाती है ना, थोड़ा एंटरटेन करता है इंसान को सफर भी। तो ये वो वाला तबलीग है। तो ऐसे मैंने देखे हैं कुछ बच्चे जो पढ़ाई से जान छुड़ाने के लिए कहां जा रहे होते हैं तबलीग में। शौहर बीवी के नान नफके और रोज की चिक चिक से जान छुड़ाने के लिए कहां जा रहा होता है तबलीग में। बूढ़ा आदमी है, घर में बच्चे खिदमत नहीं कर रहे, कहता है चलो तबलीग में निकलो, वहां खिदमत गुजार। बोलते क्यों नहीं हो, मुझे वैसे गुस्सा आ रहा है, वो बोल नहीं रहे। बात ऐसे भी है, बूढ़ा आदमी है, कोई खिदमत के लिए घर में है नहीं, चल भाई कहां निकल, तबलीग में निकल, वहां खिदमत तो फ्री फोकड़ में हो जाएगी। बच्चे भी अब्बा को साल के लिए भेज देते हैं, पैसे ले लो अब्बा वो करेंगे। हज में ऐसा हुआ, ये बेगैरती लोग कर रहे होते हैं, बूढ़े मां बाप को हज पे भेज दिया। यार क्यों भेज रहे हो इन बूढ़े मां बाप को जब कोई खिदमत वाला नहीं है? अब पैसे तो दे दिए उनकी जेब में डाल के। अब लोग ट्रेवल जो मुसाफिर हैं, जो हम सफर हैं, वो बेचारे छोड़ भी नहीं सकते कि यार बूढ़ा आदमी है मर जाएगा, और वो खिदमतें कर रहे हैं। ये कौन सा हज है भाई? उस बूढ़े को चाहिए, बोले बेटा तू मेरे साथ जाएगा तो जाऊंगा, वरना मैं दूसरों के बलबोते पे बोलो नहीं जाऊंगा। ये भिकारीपन सिर्फ पैसे मांगने को नहीं कहते, अपना बोझ किसी अननोन आदमी पर डालना ये भी क्या है? भिकारीपन है। अपना सामान इतना ज्यादा ले लेना कि कोई बात नहीं जमशेद उठा लेगा आधा सामान, ये भी क्या है? भीख की एक किस्म है। मुझे इतना गुस्सा आता है, हालांकि मैं ऐसा नहीं कि मेरे अंदर खिदमत का जज्बा नहीं है, इतना नालायक नहीं हूं मैं, लेकिन सफर में कोई ज्यादा सामान लेकर आए ना और कहे मुफ्ती साहब आधा आप पकड़ लो, मेरा दिल चाहता है मैं बोलूं दफा हो यहां से, नहीं पकड़ूंगा मैं, चाहे कितना ही कीमती दोस्त हो। यार हम तो नहीं कभी लेके जाते इतना सामान कि हम आधा किसी और को पकड़वाएं, हालांकि सारे हमारे मुरीद और शागिर्द हैं, फिर भी नहीं लेके जाता। हाँ कोई खुद से खिदमत कर ले ठीक है, आप इतना, क्योंकि फिर क्या है उठाए जा नहीं रहे तो नतीजा क्या निकलेगा? जमशेद तो उठाएगा, फिर जमशेद क्या करेगा? फिर आपका सामान उठाएगा, वो कहेगा यार अगर नहीं उठाया तो वो बोलेंगे देखो अब लोग, फिर बूढ़े आदमी की फिर खिदमत तो हाजी लोग करेंगे, कहेंगे यार हम इस बूढ़े को यहां भरना छोड़ दें, पता नहीं हमारा हज कबूल हो या नहीं हो। तो ये घुन्ने बन के ना बेटे कहते कोई बात नहीं यार, कोई ना कोई तो अब्बा की खिदमत करके घुमा फिरा के वापस एयरपोर्ट पे लाके छोड़ देगा। बहुत बेगैरती है, बहुत बेगैरती है, अपना बोझ किसी और पे मत डालो। बूढ़े आदमी को बाप को भेजना, अपने साथ जाओ खिदमत करो, नहीं है कोई किसी और के जिम्मे मत लगाओ। ये भी बहुत हो रहा होता है, आप आ रहे होते दूसरा अपना सामान, आप कराची जा रहे हैं ना, ये भी लेते जाइए, ये खजूर के 10 डब्बे मेरी तरफ से लेते जाइए, आप तो जा ही रहे हैं ना। हालांकि मैं इसलिए खुद खजूरे नहीं खरीद रहा होता कि यार इतना सामान कौन उठा के लेके जाएगा, बैग में 2 कपड़े डालो। अभी मैं गया हूं बाहर मुल्क में, 1 छोटा सा बैग था बस, हल्का फुल्का 1-2 कपड़े थे उसमें, उमरा करने गया था मैं, मेरा उमरे में ये है टोटल सामान, आपको पता भी नहीं होगा मैं उमरा करके आ गया हूं पिछले हफ्ते। गया हूं एक बैग में 2 जोड़े डाले, गए वहां जाके हमने मदीना में हाजिरी दी, असर से मगरिब मदीना में बैठे, जो भी टूटा फूटा अल्लाह ने आमाल की तौफीक दी, मगरिब के बाद निकले पतली गली से, खाना खाया, एहराम बांध के मक्का में उमरा किया, उमरा करके वापस जद्दा, जद्दा में वो हमारे दोस्त का इफ्तिताह करना था, इफ्तिताह किया रात की फ्लाइट से वापस। तो मेरे पास लोगों के मैसेज आ रहे, मुफ्ती साहब वो आप माशाल्लाह आज हमने आपको हरम में देखा, उमरा करने आए हुए थे, मुलाकात का टाइम चाहिए। मैंने कहा आज अंडा मोड़ पे बैठा हुआ हूं मैं, कह रहे अभी तो आप यहीं थे, तो हल्के फुल्के रहो क्या ख्याल है? हालांकि मेरी खिदमत कितने लोग कर सकते हैं, मैं जाऊं वहां पे घर वाले कह रहे हैं ये बड़ा बैग ले जाए खजूरे लेके आइएगा, मैं कहा भाई 2-4 दफा खजूरे ला चुका हूं बस, अब यहां से ली मार्केट से लेके, वही जायका है वही टेस्ट है, खा ली ना मदीना की खजूरें, टेंशन इन चक्करों में आदमी ना उमरा कर पाता है कि जब जाऊंगा तो कितना खर्चा होगा। भाई हम 2-4 दफा में आपको मदीना की मक्का की खजूरें जमजम पिला चुके हैं, अब खाली अल्लाह अल्लाह करने के लिए भी कभी इंसान जाए, बैग में 2 कपड़े डाले, मेरे अब्बा 1 थैला लेकर गए थे हज करने के लिए, ठीक है ना, 1 थैला। उनको पहले हाजियों को जो प्रोटोकॉल दिया जाता था ना, हाजी साहब जा रहे हैं, हाजी को पहले भेजा जाता था, पता है कैसे हमारे इलाके में, अब तो बहुत लोग हज पे जा रहे हैं, पहले होता था हमारे इमाम साहब ऐलान कर, 2 मिनट में बात खत्म कर, इमाम साहब ऐलान करते थे जमशेद साहब जो है हज पे जा रहे हैं, उनकी मस्जिद में तकरीब होती थी, फूल डाले जाते थे, पर्चियां दी जाती थी, दुआएं और सब अगला पिछला माफ, जा रहे एयरपोर्ट पे पूरा खानदान छोड़ने जा रहा है, फिर जब वापस आ रहे हैं वो बड़ा खानदान आ रहा है जैसे पता नहीं किसी की बारात आ रही है, ये वो हाजी साहब, मेरे अब्बा अल्लाह उनकी मगफरत फरमाए इतने सादा आदमी थे, हालांकि पूरी दुनिया देखी थी, पूरी दुनिया में ट्रेवलिंग थी, कैसे हज करने गए हैं। तो वालदा को बस बताया मैं हज करने जा रहा हूं और एक बैग लिया उसमें चंद कपड़े डाले अपने, बैग भी सादा था उस वक्त, ये ज्यादा ब्रीफकेस वगैरह का रिवाज नहीं था, वो लिया और किसी को बताए बगैर पतली गली से गए और पतली गली से वापस आए। आए तो बोल्टन मार्केट से होते हुए आ रहे थे, कुछ सामान खरीदना होगा क्या होगा, तो वहां कोई साहब उनको मिल गया, हाफिज साहब आप इतने दिनों से गायब थे कहां थे? उन्होंने कहा हज करने गया हुआ था। हैं एकदम उसको कैसे हज करने गए हुए थे? तो हल्के फुल्के रहो भाई, अपना बोझ किसी दूसरे पे बोलो मत डालो। सामान इतना सफरों में आधा दूसरा बोझ उठा रहा होता है, आधा टेंशन ले रहा होता है। तो इसलिए भिखारीपन सिर्फ ये नहीं है कि आप लोगों से पैसे मांगे, इज्जत की भीख मांगे, ये भी भिखारीपन। अपना सामान दूसरों के कंधों पे डालें, ये भी क्या है बोलो भिखारीपन है। इसी तरह तबलीग में निकल जाओ और पैसे जेब में है नहीं और वापस आके कर्जा मांगना शुरू कर दो, ये भी क्या है भिखारीपन। सहाबा के दौर में जो जमाने जाहिलियत में क्या होता था, अरब लोग हज करने जाते थे ज्यादा राह नहीं लेते थे, कहते थे अल्लाह खिलाएगा, भाई अल्लाह के घर जा रहे हैं कौन खिलाएगा? अल्लाह। जब जेब खाली होती थी, भूख लगती थी, अल्लाह खिला नहीं रहा होता था, तो फिर क्या करते थे, भीख मांगते थे दूसरे ताजरों से, यार एक मक्की रोटी दे दो, कल से अल्लाह खिलाएगा इंशाल्लाह, कल से कौन खिलाएगा। तो अल्लाह ने कुरान में मना किया, अल्लाह ने कहा ना ना, इस हज से बेहतर है कि ना जाओ। वतज़व्वदू फइन्ना खैरा ज़ादी तक़वा, इस्तेताअत अगर नहीं है तो हज मत करो। हज में इस्तेताअत का क्या मतलब है, उलमा ने इजमाई मसला ये कि आपके पास इतने पैसे हो, जा भी सको, आ भी सको, अपने खर्चे पे खा भी सको। पाकिस्तानी उमरा करने, हज करने जा रहा है, उसको पता है वहां अरबों के दस्तरखान लगे होते हैं, खाना तो फ्री का हो ही जाएगा, तभी सऊदी हुकूमत पकड़ पकड़ के निकाल रही है। अपने खर्चे पे खाना भी खा सकूंगा, जाऊंगा भी, आऊंगा भी, और इस दौरान बीवी बच्चों का भी नान नफके का इंतजाम करके जाऊंगा। जिसके पास ये ताकत नहीं है उस पर हज फर्ज नहीं है, बल्कि जाना जायज ही नहीं है, क्योंकि जमाने जाहिलियत में ऐसा हज होता था, वो जाते थे और फिर क्या कर रहे होते थे, जब भूख आप मिल तो भीख मांगते। तो अल्लाह ने फरमाया फइन्ना खैरा ज़ादी तक़वा तज़व्वदू, ज़ादे राह लेके जाओ, क्योंकि सबसे बेहतरीन ज़ादे राह तक़वा है। हज पे जाके भीख मांगी, तक़वा ही गवां के आ गए, ऐसे हज का कोई फायदा नहीं है। तो इस्लाम इस्तिग़ना सिखाता है भाई, सर उठा के जीना सीखो। जहां जरूरत हो एक अलग बात है, जरूरत हो तो एक अलग बात है, लेकिन सर उठा के जीना सीखो। समझते हो कि नहीं समझते हो? तो आज दीनदारी का लेबल लगा के जो उल्टे काम होते हैं उस पर खोपड़ी क्या होती है, घूमती है। तो तबलीग में निकलने से मेहनत का जज्बा पैदा होना चाहिए, खिलाने का जज्बा पैदा होना चाहिए, और हर तरह की मेहनत का, तो फिर तबलीग फायदा पहुंचा रही है। लेकिन जाके सुस्त बन के आ रहे हो, मोटी मोटी गर्दन लेके आ रहे हो, खा खा के सो रहे हो, सुबह फजर के बाद सोए, जोहर में उठे, जोहर के बाद सोए, असर में उठे। और माशाल्लाह हमारे एक उस्ताद बड़े मिजाइया थे, वो तबलीग में गए, थोड़ा सेहतमंद हो गए, वो तो वाकई सेहतमंद हो गए, बरकत भी होती है तबलीग की है, वो सुस्ती की वजह से नहीं हुए थे। मैंने कहा उस्ताद जी बड़े मोटे हो गए आप साल लगा के, कहते हैं यार दो फिक्रों से इंसान दुबला होता है, एक आखिरत की फिक्र से, एक दुनिया की फिक्र से। मैं जब तबलीग में निकला तो आखिरत दुनिया की फिक्र तो खत्म हो गई, आखिरत की पैदा हो नहीं सकी, तो दोनों फिक्रें क्या हो गई, खत्म, तो मोटा हो गया। तो ये बेफिक्रा थोड़ी बनना है, अल्लाह ताला अमल की तौफीक अता फरमाए। आज जो बयान हुआ है ना, उसका थोड़ा सा खुलासा मैं बताना चाह रहा हूं, क्योंकि बहुत अहम बात थी। दूसरे पे कभी बोझ ना बने, समझ रहे हो, दूसरे पे कभी बोझ ना बने, और बोझ बनने की बहुत सारी सूरतें हैं जो मैंने बताई हैं। एक चीज का मैं, हो सकता है किसी को ख्याल हो, मैंने बताया ना मैं एक थैला लेके जाता हूँ, बैग लेके जाता हूँ, आ जाता हूँ, तो हो सकता है कभी किसी ने एयरपोर्ट पे देखा हो किसी टाइम पे के 10-10 सूटकेस आ रहे हैं, 10-10 तो नहीं, खैर 4-4 या 3-3। तो बाज़ दफा ये होता है, मेरे साथ फैमिली होती है, तो वो फैमिली वाले फिर घर वालों को पता नहीं क्या क्या, वो उनका हेडिक है, वो फिर मेरे नहीं होते, वो घर वालों के बच्चे और उनके सामान और इतनी चीजें रखी होती हैं। बाज़ दफा ये होता है कि कहीं गए बैग में, अगले ने कुछ खजूरें दे दी हदीये के तौर पे, मैं कहता हूँ मैं कहाँ से संभालूंगा, तो फिर एक बैग भी लगा दिया साथ में। तो मरना मिजाज हमारा यही है और ऐसा ही होना चाहिए, समझ रहे हो। मुफ्ती साहब मैं अपने कुछ दोस्तों को आज आपके बयान में लाया हूं, इनको जरा सी नसीहत कर दें, ये लोग बहुत उल्टे काम करते हैं। नाम भी लिखा हुआ है एक दोस्त का, वो उल्टे काम करता हो नहीं करता हो, आपने एक उल्टा काम कर दिया कि ये कह दिया कि वो उल्टे काम करता है, फिर उसके नीचे नाम भी लिख दिया। तो ये बयान इसलिए होता है ताकि जो उल्टे काम हो रहे हैं वो सीधे हो जाएं। तो मगरिब से इशा तक बयान था ना, उसमें लाए, उसमें बिठाया होगा इंशाल्लाह। तो एक उल्टा काम तो इस बयान के बाद इंशाल्लाह अल्लाह से उम्मीद है वो छोड़ देगा, समझ रहे हो। वो क्या है, सुस्ती, काहली, दूसरों पर बोझ बनना, ये दीन की दावत बोलो नहीं है। मेरा सवाल ये, अच्छा दूसरी बात देखो, दीन में एक अहम चीज है, जो काम आप कर रहे हो ना उसको फोकस करके उसको इंतहा तक पहुंचाओ। जैसे मैंने बताया ना, यूनिवर्सिटी में पढ़ाई के दौरान वो ठीक है, मजहबी एक्टिविटीज में जुड़ना चाहिए, तबलीग में जुड़े, किसी बुजुर्ग से ताल्लुक रखें ताकि दीन पे सही चलें, लेकिन जो काम वहां करने गए हुए हो उसको नहीं भूलें, वरना कहीं के भी नहीं रहोगे, ना दीन के ना दुनिया के। अब पढ़ाई के लिए आप यूनिवर्सिटी जा रहे हो, पढ़ाई को फोकस नहीं कर रहे, सारी चीजें दाएं बाएं कर रहे हो, आप पढ़ाई में नंबर कम आ रहे हैं, इसका मतलब आप दुनिया में तो नाकाम हो, दीन में भी आप नाकाम हो, दीन में भी आप नाकाम हो, क्योंकि ये पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की तालीमात नहीं है, ये सुस्ती है, काहली है, आप किसी चीज को फोकस कर ही नहीं पा रहे हो। बताओ एक आदमी जो काम उसके जिम्मे लगा उसको फोकस ना कर रहा हो, तो वो काम कभी, आप ड्राइविंग कर रहे हो, अभी फोकस करना है सबसे पहले आपने किस चीज को कि मैं सही ट्रैक पे जा रहा हूँ कि नहीं जा रहा है, स्पीड लिमिट और कैमरे वैमरे और ये सब चीजें, बाकी दाएं बाएं हेलो हाय भी चलता रहता है। और भाई क्या हो रहा है यार, जबरदस्त उस दिन मजा आया था। अब जा रहे हो पिशावर, जा कहां रहे हो, पिशावर जा रहे हो आप कराची से ना, तो फोकस करोगे आप हाईवे पे, लेफ्ट जग पे हूं ऐसा तो नहीं राइट वे पे आ गया गाड़ी उड़ा देगी, सिग्नल विग्नल भी देखते रहोगे, ये सब दाएं बाएं क्याम ताम भी चलता रहेगा, गपशप भी चलती रहेगी। और सुनाओ भाई क्या हो रहा है, सब सेट चल रहा है मार्केट में? हाँ यार उस दिन भाई साहब का फोन आया था, वो ऐसी बातें कर रहे थे, कीमतें भी चल रही होंगी और तारीफें भी चल रही होंगी, खाने पीने की बातें भी चल रही होंगी, लेकिन मेन फोकस किसको होगा भाई? यहां तो हमारा क्या है, जो लोग दीन पे चलने की तरफ आते हैं ना, तो यूनिवर्सिटी में गए हो भाई आप, पढ़ाई को फोकस करो, तो वो दाएं बाएं फोकस ज्यादा होके वो काम छूटता है और उसको दीन का हिस्सा समझते हैं, तो दीन का हिस्सा नहीं भाई वो, फिर ये लेबल दीन का लगा हुआ है, असल में शैतान आपको सुस बनाना चाह रहा है। शैतान के पास मुख्तलिफ किस्म की पैकेज है, अगर आप कहें तो मैं वो पैकेज बता दूं, है तो शैतान के पास, लेकिन पता सबको है कि वो शैतान के पास पैकेज है। शैतान हर शख्स को ना उसी के ट्रैक से गुमराह करने की कोशिश करता है। शैतान को पता होता है कोई बहुत ज्यादा खराब है तो उसको शराब कबाब में लगा दो, कोई थोड़ा खराब है तो वो शराब कबाब में तो लगेगा नहीं, उसको थोड़ी सी किसी बुराई में लगा दो, और कोई दीन से मोहब्बत करता है तो दीन का लेबल लगा के उसको सुस्त और काहिल बना दो। शैतान को पता होता है ये शराब कबाब की तरफ नहीं आएगा, ये बुराइयों की तरफ नहीं आएगा, शैतान को ये पता होता है ये चिल्ले में चला जाएगा। अब इसका चिल्ले में जाने का मकसद ईमान यकीन की दुरुस्तगी नहीं है, इसका चिल्ले में जाने का मकसद यह है कि वहां जाके खाना भी मुनासिब रेट पे मिल जाता है और नींद भी अच्छी आ जाती है और थोड़ी ट्रेवलिंग भी होगी, इंटरटेनमेंट भी कुछ ना कुछ तो बहरहाल हो ही जाती है। तो जाना चाहिए, चिल्ले पे जाना ना छोड़ दें, लेकिन ये क्या हो रहा है, ये शैतान आपको उस काम से रोक रहा है, क्योंकि शैतान को पता है ये पढ़ेगा लिखेगा कुछ बन जाएगा तो भीख नहीं मांगेगा, फिर दीनी मिजाज है इसका, तो जब कमाएगा पैसे मदारिस को भी खिलाएगा और खुद भी चार शादियां भी करेगा और बेवा औरतों का सहारा भी बनेगा, इन तमाम चीजों से शैतान हटा के दीन का लेबल लगा के गलत रुख पे ले जाता है। तो तबलीग में सुस्त बनने के लिए नहीं निकलना, तबलीग में चुस्त बनने के लिए निकलना है। ये बयान का खुलासा है, क्योंकि बयान बहुत दाएं बाएं चला गया था ना, मैंने कहा खुलासा पेश कर दूं। मेरा सवाल ये है कि जब हम उमरे की अदायगी के लिए मक्का जाते हैं तो एहराम बांधकर नियत घर से करके जाते हैं, उमरा अदा करते हैं, दूसरी बार उमरा करना हो तो इसी के लिए मस्जिद आयशा या मस्जिद जेराना से जाकर नियत करते हैं उमरा और उमरा कर लेते हैं? मेरे दोस्त अहले हदीस हैं, वो कहते हैं उमरे की नियत करने के लिए मीकात जाना जरूरी है वरना उमरा नहीं होगा। इख्तलाफी मसला है, बाज़ उलमा के नजदीक वाकई नहीं होता, लेकिन अहनाफ के नजदीक मस्जिद आयशा से आप नियत कर लें तो उमरा हो जाता है। तो एक फिका को फॉलो करना चाहिए, हजरत आयशा ने किया था वहां से उमरा, तो हमारी राय यही है कि हो जाता है उमरा। अहले हदीस की राय है कि नहीं होता, तो जो अहले हदीस है वो ना करें। अच्छा, अहले हदीस इस पे बड़ा गुस्सा करते हैं, कहते हैं हम अहले हदीस वाली हदीस नहीं, हम कुरान और हदीस को मानते हैं, तुम हनफी और हम अहले हदीस, ये कुछ नहीं होता, हमारा कोई फिरका नहीं, हम किसको मानते हैं? कुरान और हदीस को। जब वो ये बात किया करें ना, तो कहें कि इमाम हनीफा तौरात और इंजील को मानते थे क्या? भाई सब कुरान और हदीस ही को मानते हैं, कुरान हदीस की तशरीह में आगे क्या होता है, इख्तलाफ होता है। तो ऐसे मौके पे या तो अवाम को बेलगाम छोड़ दिया जाए कि कुरान और हदीस की खुद तशरीह करती फिरे, तो उसका नतीजा क्या निकलेगा, उस आलिम का बयान कुछ और, उसकी दलील कुछ और, उसका बयान, इसमें अपना टाइम जाया होगा और कुछ भी नहीं, चार शादियां का प्रोग्राम तो गया, कुछ भी नहीं हो सकता। और दूसरा हल ये कि ये मसाइल उलमा पहले हल कर चुके हैं, तो एक फिका को फॉलो करो, इमाम अबू हनीफा ने भी कुरान हदीस से मसाइल निकाले, इमाम शाफी ने भी निकाले, तो आप क्या कर रहे हो भाई, एक फिका को फॉलो करो, इमाम हनीफा को, हमारे यहां बर्रे सगीर में फिका हनफी का रिवाज है ज्यादा, तो आप क्यों डेढ़ इंच की अलग मस्जिद बना रहे हो? सऊदी अरब में फिका हम्बली है, मलेशिया में फिका शाफी है, तो जिस इलाके में चारों इमाम बरहक हैं, चारों ने कुरान और सुन्नत से तहकीक की है, एक को फॉलो करो, ये तरीका प्रैक्टिकली कामयाबी से उम्मत में सदियों से चलता आ रहा है, कोई नया तरीका मार्केट में लाने की कोशिश मत करो। अब कल क्या हुआ है, कल एक साहब आए, मसला यह है कि अहनाफ के नजदीक, इमाम हनीफा के नजदीक, बच्चा अगर एक कतरा भी दूध पी ले ना माँ का और किसी औरत का, तो वो औरत उसकी रजाई माँ बन जाती है, और अब उस औरत के बच्चों से इसका निकाह जायज नहीं है। امام شافی کے نزدیک کم از کم 5 گھونٹ پینا ضروری ہے. ان کی دلیل حدیث ہے. امام حنیفہ کی دلیل قرآن کی آیت ہے. وَأُمَّهَاتُكُمْ اللَّاتِي أَرْضَعْنَكُمْ, وہ کہتے ہیں قرآن متواتر ہے, اس کے مقابلے میں اگر خبر واحد آئے گی تو وہ مسترد ہے. امام حنیفہ کا اصول ہے, کہتے ہیں خبر واحد میں پاورفل ہوتی ہے, وہ حجت ہے, لیکن اتنی پاورفل نہیں ہے کہ قرآن کے مقابلے میں آ جائے وہ. تو اس لیے وہ کہتے ہیں ایک قطرہ بھی پلا دیا تو بس اب وہ یقین ہو کہ پیٹ میں اترا ہے کچھ. تو یہ بہن بھائی ہیں, اور حدیث میں وہ تاویل کرتے ہیں. وہ تاویل کیا ہے وہ میں بیان کروں گا تو لمبی بات ہو جائے گی. تو اب کیا ہے بھائی, دونوں طرف دلائل ہیں, دونوں کا جو سوچنے کا انداز ہی الگ ہے. امام شافی کی نظر میں حدیث اور قرآن کی ایک جیسی ویلیو ہے, ایک جیسی, وہ کوئی فرق نہیں کرتے. خبر واحد, خبر واحد کا مطلب ایک دو راویوں نے ایک بات بیان کی, وہ بالکل سیم ہے. جبکہ امام حنیفہ کہتے ہیں بھائی متواتر کو آپ خبر واحد پر ہمیشہ ترجیح دیں گے. ایک آدمی کی خبر میں امکان ہو سکتا ہے کہ شاید اس سے بیان کرنے میں غلطی ہوئی ہو, جبکہ جو متواتر ہے اس میں امکان نہیں ہے. لہذا جب متواتر کا ٹکراؤ ہوگا ایک شخص کی خبر سے تو سپیریئر کون ہوگا؟ متواتر. یہ اصول فقہ ہے, امام حنیفہ کا اصول ہے جو مدارس میں پڑھایا جاتا ہے. اب ہمارے اہل حدیث بھائی کہتے ہیں بھائی نبی کی بات اور اللہ کی بات میں ٹکراؤ ہو ہی نہیں سکتا, نبی کی بات اور اللہ کی بات ایک ہی بات ہے. بالکل صحیح ہے, اللہ کے نبی اللہ کے پیغمبر ہیں. اللہ کے نبی کی بات اور اللہ کی بات ہماری نظر میں سیم ہے, کوئی فرق نہیں ہے. لیکن بات یہ ہے کہ اللہ کی بات ہم تک جن ذرائع سے پہنچی ہے وہ متواتر ہیں, اور نبی کی بات ہم تک جن ذرائع سے پہنچی ہے وہ دو طرح کے ذرائع ہیں. کچھ تو متواتر ہیں, کچھ خبر واحد ہے. متواتر کو تو ہم وہی ویلیو دیں گے, اس لیے کہ اس کا نبی کی زبان اقدس سے نکلنا یقینی طور پہ ثابت ہے. خبر واحد جو ہے اس میں یہ فیصلہ کرنا کہ نبی نے بالکل انہی الفاظ کے ساتھ یہ بات کہی ہے, یہ اس درجے کا یقینی نہیں ہے جس درجے کا متواتر یقینی ہوتا ہے. تو یہ ان کے لیے تو یقینی حجت ہے جنہوں نے نبی کے اپنے کان سے خود سنا ہو. ہم نے نبی کے اپنے کان سے خود نبی کی بات تھوڑی سنی ہے, ہمیں تو راوی بیان کر رہے ہیں حدثنی فلان قال حدثنی فلان قال حدثنی فلان. اتنی لمبے سلسلے میں ایک آدھ راوی سے خطا کا امکان بہرحال ہے. لہذا جب ایک یقینی 100% درست چیز ہوگی اور ایک اس لیول کی یقینی نہیں ہوگی کہ تو ترجیح کس کو دی جائے گی؟ بولو, اس یقینی چیز کو دی جائے گی, چاہے بخاری کی حدیث ہو اس کے مقابلے میں. ہے تو خبر واحد نا. اس کو میں اور آسان مثال سے سمجھاتا ہوں. دیکھو منکرین حدیث کیا کرتے ہیں, منکرین حدیث کہتے ہیں ہم تو حدیثوں کو مانتے ہی نہیں, یہ خبر واحد ہیں, خبر واحد یقینی نہیں ہوتی, لہذا جب یقینی نہیں ہے تو ظنی ہے, ظنی چیزوں پر دین کی بنیاد قائم نہیں کی جا سکتی. وہ ایک انتہا کی طرف چلے گئے, انہوں نے حدیثوں کا انکار کر دیا. ہم کہتے ہیں بھائی جب کوئی سچا آدمی خبر دیتا ہے تو پوری دنیا میں اس سچے کی خبر کا اعتماد کیا جاتا ہے, لہذا بخاری مسلم کی خبر واحد کی جو صحیح حدیث ہیں ان کو مانا جائے گا, وہ حجت ہیں. دوسری انتہا کیا ہے کہ آپ اس میں اور متواتر میں فرق ہی ختم کر دیں, اس میں اور متواتر میں فرق. مثال کے طور پر ایک ثقہ آدمی نے آ کے خبر دی قابل اعتماد نے کہ یہ واقعہ ہوا ہے وہاں پہ, میں موجود تھا. 100 بندے کہہ رہے ہیں کہ ہم بھی وہیں تھے اسی ٹائم پہ, ایسا کوئی واقعہ نہیں ہوا. اب کس کو ترجیح دی جائے گی؟ 100 آدمیوں کی خبر کو. بھائی وہ 100 کے 100 جھوٹ نہیں بول سکتے. تو یہ امام حنیفہ کا بڑا خاندانی زبردست اصول ہے کہ حدیث متواتر ہو یا قرآن, قرآن تو ہے ہی متواتر, اس کے مقابلے میں جب خبر واحد آئے گی تو ترجیح کس کو ہوگی؟ متواتر کو ترجیح ہوگی. پھر خبر واحد کی یا تو تاویل کی جائے گی یا اس کو رد کیا جائے. تو یہاں تاویل کی ہے تو لہذا وہ پھر اس کو نہیں مانا جائے گا اس کے مقابلے میں. اور آسان مثال دے کے بات کو ختم کرتا ہوں, میں پورا لیکچر ہو جاتا میرا, کیونکہ میرے نا پھر شارٹ کلپ لوگ چلانا شروع کر دیتے ہیں. دیکھو جگہ جگہ ہم اس اصول پر عمل کر رہے ہوتے ہیں. دیکھو نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ایک صحابیہ نے آپ سے پوچھا صحیح حدیث ہے کہ یا رسول اللہ زمانہ جاہلیت میں ایک عورت نے اپنے پیدا ہونے والی بچی کو دفنایا زندہ, دائی سے کہا, پہلے زمانے میں عرب میں یہ ہوتا تھا کہ عورت بچہ جنتی تھی, وہ دائی سے جو ہوتی تھی نا اس وقت اس کی مدد کرنے والی, اس سے کہتی تھی کہ اگر لڑکی ہے نا تو مجھے اس کی شکل دکھائے بغیر زندہ دفن کر دینا, کیونکہ کیونکہ ماں میں ایک بہرحال ممتا ہوتی ہے نا, جب بچی کی شکل دیکھے گی تو وہ جذبات ہو جائیں گی. بیٹی ہے تو مجھے دکھائے بغیر کیا کر دینا, زمین میں دفن کر دینا. مکہ میں آج بھی وہ قبرستان موجود ہے جہاں بچیوں کو زندہ دفن کیا جاتا تھا. تو ان صحابی یا صحابیہ تھے, انہوں نے پوچھا کہ یا رسول اللہ اس بچی کا کیا ہوگا, یعنی اس دفن کرنے والی کا کیا ہوگا جس نے یہ ظلم کیا. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا الوائدت والموعودت فی النار, وائدہ جو زندہ دفن کرنے والی اور جس کو زندہ دفن کیا گیا, دونوں جہنم میں. بات سمجھ میں آ رہی ہے؟ اس حدیث کا کیا مطلب ہوا بھائی؟ جس کو زندہ دفن کیا گیا وہ بھی, چونکہ اس کا والدین بھی کافر تھے, تو آپ نے فرمایا وہ بھی جہنم میں جس بچی کو دفن کیا گیا, اور جس نے دفن کیا وہ بھی کیا ہے؟ یہ حدیث صحیح ہے. صرف اس حدیث کی بیس پہ کیا کوئی عقیدہ بنا سکتا ہے؟ بعض لوگوں نے عقیدہ بنایا کہ نابالغ, جو کافروں کے نابالغ بچے ہیں وہ بھی کہاں جائیں گے؟ جہنم میں. اس کے بیس پہ نا بعض ایسے علماء گزرے جن کا یہ عقیدہ ہے, نظریہ, کہتے ہیں بھائی حدیث صحیح آ گئی, جب اللہ کے نبی نے کہہ دیا کہ وہ نابالغ بچی جو جس کو دفن کیا گیا وہ بھی جہنم کی آگ میں, تو بس دیٹس آل, اب ہمیں عقل استعمال کرنے کی اجازت نہیں ہے. بس اللہ کے نبی نے کہہ دیا, اور اس سے انہوں نے عقیدہ نکالا کہ چونکہ وہ بچی کافروں کی اولاد تھی تو کافروں کے نابالغ بچے جب مر جاتے ہیں تو وہ کہاں جاتے ہیں؟ جیسے مسلمانوں کے نابالغ بچے مر کے کہاں جاتے ہیں؟ جنت میں جاتے ہیں. تو کافروں کے بچے کہاں جاتے ہیں؟ جہنم میں. یہ بعض لوگوں کا نظریہ باقاعدہ, لیکن جمہور کی کیا رائے ہے؟ بھائی صرف ایک حدیث کو نہیں دیکھا جائے گا, متواتر کیا ہے, تواتر سے کیا بھی بات ثابت ہے, تواتر سے قرآن ہے. قرآن کیا کہتا ہے؟ وَإِذَا الْمَوْعُودَةُ سُئِلَتْ بِأَيِّ ذَنْبٍ قُتِلَتْ, جس دن زندہ دفن کی ہوئی بچی سے پوچھا جائے گا, اور یہ بچیاں ساری کافروں کی ہوں گی, کیونکہ مسلمان کسی بچی کو جب اسلام آیا تو یہ تو مالی ختم ہو گیا تھا نا, تو ساری کافروں کی مشرکین کی بچیاں تھیں. تو اللہ کہتے ہیں جس دن زندہ دفن کی ہوئی بچی سے پوچھا جائے گا بتا تجھے کس جرم میں قتل کیا گیا, تیرے باپ کو آج سزا ملے گی, تو اللہ اس کے باپ کو سزا اس لیے دے گا کہ بغیر کسی جرم کے اس کے باپ نے اپنی بیٹی کو زندہ دفن کیا. تو پتہ چلا اللہ جب باپ کو اس بیس پہ سزا دے رہا ہے کہ اس کا جرم نہیں تھا تو نے دفن کر دیا, تو خود اللہ بغیر جرم کے کیسے سزا دے گا اس کو؟ باپ کہہ سکتا ہے کہ میں نے تو بغیر جرم کے صرف دفن کیا تھا اور تو اس کو آگ میں ڈال رہا ہے. اسی طرح قرآن کیا کہتا ہے؟ وَمَا كُنَّا مُعَذِّبِينَ حَتَّى نَبْعَثَ رَسُولًا, ہم کسی کو عذاب نہیں دیتے جب تک ہم پیغمبر بھیج کے حجت تمام نہ کر دیں. تو نابالغ بچے پیغمبروں کی تعلیمات کے مکلف, ان میں تو اہلیت ہی نہیں ہوتی نا ان کی بات سمجھنے کی, تو ان کے حق میں تو پیغمبر کی بعثت ہوتی نہیں ہے جب تک عقل نہیں بن جاتی ان کی. ولا یظلم ربک احدا, قرآن جگہ جگہ کہہ رہا ہے تیرا رب کسی پہ ظلم نہیں کرے گا. یہاں ظلم کا مطلب کیا ہے؟ کہ حجت تمام کیے بغیر کسی کو سزا نہیں دے گا. تو یہ متواتر ہے. تو اب اس حدیث کو اس متواتر کی روشنی میں حل کیا جائے گا, نہ کہ حدیث کو اصل بنایا جائے گا اور متواتر میں تاویلات کی جائیں گی. اب جن لوگوں نے کہا نا کافر کا بچے جہنم میں ہی جاتے ہیں, جو کافروں کے نابالغ بچے ہوتے ہیں, انہوں نے قرآن کی آیتوں میں تاویل کی ہے. انہوں نے کیا کیا ہے بھائی؟ اس کا مطلب یہ ہے, اس کا مطلب. بھائی آپ قرآن کو اصل بناؤ, متواتر ہے, اور خبر واحد میں کیا کرو؟ اللہ جگہ جگہ کہہ رہے میں نہیں ظلم کرتا, میں کسی پہ جب تک پیغمبر نہ بھیج دوں, حتی یبعث فی امہا رسولا, اس کے مین مرکز میں جب تک پیغمبر نہ بھیج دوں تاکہ اچھی طرح سے حجت تمام نہ ہو, اس کے بغیر میں کسی کو عذاب نہیں دیتا, اور باپ کو میں اس لیے پکڑوں گا, سزا دوں گا کہ تو نے اس بچی کے جرم کے بغیر اس کو دفن کیوں کر دیا. تو اب ہم حدیث کی تاویل کرتے ہیں, تو بہت سے علماء نے اس حدیث کی تاویل کی, اور بڑی زبردست تاویل ہے کہ بھائی یہ عام جرنلی اصول نہیں ہے, بلکہ ہوگا یہ کہ جو نابالغ بچے کفار کے دنیا سے چلے جاتے ہیں, یا وہ کافر جن تک اسلام کی دعوت ہی نہیں پہنچی, اس کے بارے میں ہمیں کچھ ایسی روایات ملتی ہیں اسلاف سے کہ آخرت میں ان کو عقل دے کے ان کو آزمایا جائے گا. سمجھ میں آ رہی ہے بات؟ ان کو آزمایا جائے گا, پھر جو آزمائش میں پورا اترے گا جنت میں, اور جو آزمائش میں, یعنی ان کے لیے دنیا کا ماحول بنایا جائے گا تاکہ ان کو آزمایا جا سکے. تو یہ بچی جس کے بارے میں پوچھا جا رہا تھا, اسپیسیفک یہ بچی تھی جس کے بارے میں اللہ کے علم میں تھا, یہ تھی یہ بات کہ اس کو عقل دی جائے گی, بلوغت دی جائے گی, اور پھر اس پر اسلام پیش کیا جائے گا, یہ اسلام کو مسترد کر دے گی, اس بیس پہ اس کو سزا ملے گی. کیونکہ نبی کے الفاظ یہ نہیں کہ ہر زندہ دفن کی ہوئی بچی جہنم میں جائے گی، بلکہ نبی کے الفاظ ہیں الواعدہ، تو جس کا تم واقعہ سنا رہی ہو الف لام عہد کا ہے، تو اس میں دفن کرنے والی بھی جہنم میں اور جس کو دفن کیا جا رہا ہے وہ بھی کہاں جہنم میں. وجہ کیا ہے کہ جب آخرت میں آزمایا جائے گا نا اس کو، تو وہ آزمائش میں کیا ہوگی؟ ناکام. تو یہ ہر بچی کے بارے میں نہیں ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ تو اسی طرح یہاں بھی ہے، بہت ساری حدیث، پہلے حدیث کا بس ایک ہی رٹ ہے، حدیث میں آ رہے، حدیث میں آ رہے، حدیث میں آ رہے. وہ بھائی صاحب صرف یہی ایک حدیث تھوڑی ہے نا، اس کے مقابلے میں متواتر حدیث میں کیا آ رہا ہے. ایک میں اس کی آسان مثال دیتا ہوں. علامہ ابن قیم نے رد کیا امام حنیفہ رحمہ اللہ تعالی پر. حدیث میں آتا ہے نبی نے فیصلہ کیا ایک شخص کے حق میں، اس کے پاس ایک گواہ تھا، دوسرا گواہ نہیں تھا. تو نبی نے ان سے قسم اٹھوائی کہ ٹھیک ہے گواہ نہیں ہے، قسم اٹھا لو کہ یہ میرا مال ہے. انہوں نے قسم اٹھا لی، آپ نے ان کے حق میں فیصلہ کر دیا. بخاری مسلم کی حدیث ہے. امام ابو حنیفہ کہتے ہیں کہ دو گواہ کا ہونا ضروری، جب تک آپ کے پاس دو گواہ نہ ہو آپ کا دعویٰ نہیں سنا جائے گا. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ اب اہل حدیث لوگ اس مسئلے پہ بھی، جو یہ چونکہ عوام میں مسئلہ نہیں ہے، تو عربی جو تحریر ہیں ان میں ابن قیم نے بھی بہت اعتراض کیا حناف پہ کہ جب نبی نے ایک گواہ پہ فیصلہ کیا ہے تو کسی حنفی کے لیے جائز نہیں ہے کہ ابو حنیفہ کی تقلید میں وہ کہے دو گواہوں کا ہونا ضروری. تو علامہ ظفر احمد عثمانی نے اس کا بڑا زبردست جواب دیا. فرمایا علامہ ابن قیم رحمہ اللہ کو کہ سورہ بقرہ میں اللہ کیا کہتے ہیں اپنے معاملات میں، واستشهدوا شهیدین من رجالکم، دو مردوں کو گواہ بناؤ. فإن لم یکونا رجلین، اگر دو مرد نہ ہو تو ایک مرد اور دو عورتیں. فرمایا کہ ہم بھی یہ کہہ سکتے ہیں ابن قیم سے کہ جب اللہ نے کہا ہے کہ دو آدمیوں کی گواہی ضروری ہے تو کسی کے لیے جائز نہیں ہے کہ ابن قیم کی تقلید کرے اور یہ کہے کہ ایک گواہ پہ بھی فیصلہ جائز ہے. اللہ کے مقابلے میں ابن قیم کی بات سننا جائز، ہم بھی یہ کہہ سکتے ہیں. تو آپ نبی کی بات کو تو فوکس کر رہے ہو اور قرآن کی آیت کو نکال رہے ہو، حالانکہ وہ خبر واحد ہے. اس لیے احناف کیا کہتے ہیں؟ احناف کہتے ہیں بھائی دو گواہ ہوئے بغیر آپ کا دعویٰ سنا نہیں جائے گا، ورنہ تو قرآن کی آیت کا مطلب ہی کچھ نہیں بنتا. رہا معاملہ حدیث کا کہ پھر حدیث میں کیوں آتا ہے کہ ایک گواہ پہ فیصلہ، اس کی تعویل کرتے ہیں. بھائی مدعا علیہ راضی تھا، جس کے خلاف فیصلہ تھا وہ راضی تھا اس پہ، یہ اس کو حق ہے کہ وہ یہ کہے کہ دو بندے ہونے چاہیے. جب اس نے کہا کہ نبی نے کہا اور وہ اس سے راضی ہے، تو اپنا حق چھوڑنے کی تو اجازت ہے نا. بعض دفعہ آپ کے پاس ایک گواہ ہوتا ہے، ایک دفعہ آپ قسم اٹھا لو، اگلا کہتا ہے ٹھیک ہے یار قسم اٹھا لے میں چھوڑ دیتا ہوں. تو وہ جزوی واقعہ ہے، وہ قاعدہ کلیہ نہیں ہے. تو جزوی واقعے کو تھوڑی بنیاد بنایا جائے گا، بنیاد اس قرآن کی آیت کو بنایا جائے گا. آج سمجھ میں آ رہی ہے کہ نہیں آ رہی ہے؟ تو بہت سارے مسائل پڑھتے وڑھتے کچھ ہے نہیں، نہ اصول فقہ کا پتہ، نہ بس وہ حدیث میں آتا ہے، حدیث میں آتا ہے بس وہ حدیث سے. جب علم نا اہل کے ہاتھ میں آ جائے نا، تو یوں سمجھ لو کہ پن نکلی ہوئی ہے، گرنیڈ آپ کے ہاتھ میں آ گیا اور آپ کی ٹریننگ ہے نہیں، تو ہر وقت خطرہ ہے کہیں بھی پڑ جائے گا، یہ خود بھی مرے گا دوسروں کو بھی مارے گا. تو اب میں وہ رضاعت والے مسئلے کو کمپلیٹ کرتا ہوں. تو میں نے ان کو مسئلہ بتایا، وہ ہوا یہ تھا کہ جو ہے نا وہ کہیں شادی ہو رہی تھی، ان کی شادی ہو چکی تھی، بعد میں پتا چلا کہ جی اس نے تو لڑکی نے دودھ پیا ہوا ہے اما کا، شوہر کی اما کا دودھ پیا ہوا. تو میں نے ان کو فتویٰ دیا، میں نے کہا بھائی یہ حرام ہے، ان کا رشتہ ختم کریں. تو وہ آئے مجھے آج ہی ملے، آج ہی کل ملے، کہتے ہیں وہ تو آج نہیں کل ان سے ملاقات، کہتے ہیں بھائی وہ تو انہوں نے شافیوں سے فتویٰ لے لیا ہے کہ وہ پانچ گھونٹ نہیں پیے تھے، ایک گھونٹ پیا، لہذا وہ میاں بیوی ہیں. تو میں نے ان سے کہا، میں نے کہا شافیوں سے فتویٰ کیوں لیا بھائی؟ تو کہنے لگے جائز نہیں ہے کہ امام شافی مسلمان نہیں. میں نے کہا امام شافی بہت اچھے مسلمان ہیں، لیکن یہ فتویٰ لینا اس کی علامت ہے، وہ امام حنیفہ مسلمان نہیں تھے، وہ کچھ اور مذہب کو فالو کرتے تھے، اس لیے نا. پھر انہوں نے مجھے بتایا کہ وہ لڑکا تو ہے ہی، وہ لوگ فیملی ہی شافعی ہے. پھر ٹھیک ہے، پھر کیا ہے؟ اگر وہ پہلے سے فقہ شافی کو فالو کر رہے ہیں پھر ٹھیک ہے. میں نے کہا پھر فتویٰ لے لیا پھر ٹھیک ہے، وہ اسی پر عمل کریں، پھر مجھ سے فتویٰ لینے کی ان کو ضرورت ہے ہی نہیں. تو یہ نہیں ہوتا کہ آپ ایک فقہ کو فالو کر رہے ہیں، آج کلابازی کھا کے کبھی ادھر جا رہے ہو کبھی ادھر جا رہے ہو، یہ نہیں ہو سکتا. خیر جی عمرہ کرتے ہیں. تو مسجد عائشہ سے عمرہ جائز ہے، کوئی اہل حدیث نہ کرے تو نہ کرے. اچھا میں نے جب عمرہ کیا نا، تو لوگوں نے نیچے کمنٹس کیے ہوئے تھے، مفتی صاحب کو ہم نے کراچی ایئرپورٹ پر بغیر احرام کے دیکھا اور یہ عمرہ کر کے کیسے آ گئے، بغیر احرام کے جدہ کیسے چلے گئے. تو خوب سمجھ لو، اگر کوئی شخص کراچی سے جدہ جاتا ہے جدہ کی نیت سے، وہ یہاں پر عمرے کی نیت نہیں کرتا، تو پھر میقات سے پہلے اس پر احرام کی پابندیاں لازم نہیں ہوتی. افضل تو یہی ہے کہ آپ گھر سے نیت کریں اور یہیں سے احرام باندھ کے جائیں، یہیں سے عمرے کی نیت کریں، مکہ میں جانے کی نیت کریں آپ. لیکن میری کچھ مجبوریاں ہوتی ہیں، ٹریولنگ میری بہت زیادہ ہے، تو اگر کسی نے احرام کی پابندیوں سے بچنا ہو تو پھر وہ جانے کی مکہ جانے کی نیت ہی نہ کرے، وہ ڈائریکٹ نیت کس کی کرے، میں جدہ جا رہا ہوں کسی کام سے، وہ نیت یہ کرے. بے شک وہ عمرہ کرنے جا رہا ہوں لیکن دل میں نیت کیا کر لے کہ میں جدہ جا رہا ہوں، میں مکہ فی الحال نہیں جا رہا، جدہ میں میں رکوں گا، کھاؤں گا، پیوں گا، پھر وہاں سے نیت کروں گا، تو ایسی صورت میں اس پر میقات سے پہلے احرام کی پابندی لازم نہیں. اگرچہ ثواب کم ہوگا، ثواب کم ہوگا، یہ نارملی یہ کرنا نہیں چاہیے. کبھی کبھار جن کو عمرے کی توفیق ملتی ہے ان کو چاہیے پراپر وے میں عمرہ کریں، یہیں سے نیت کریں ہم کیا جا رہے ہیں عمرہ کرنے، تاکہ یہیں سے احرام ہو اور جدہ تک جانے میں بھی ثواب ملے. جب آپ میں جب جدہ گیا ہوں تو جدہ کی نیت کی تھی، تو جدہ تک پہنچنے میں کوئی ثواب نہیں ملا تھا مجھے، کھانا ملا، پینا بھی ملا، سیٹ بھی مل گئی، سب کچھ مل گیا، ثواب نہیں ملا عمرے کا. راستے میں اللہ نہ کرے موت واقع ہو جاتی تو یہ نہیں شمار ہوتا کہ جی عمرہ کرتے ہوئے موت ہوئی ہے، جدہ کے بعد ہم نے عمرے کی نیت کی. تو افضل یہی ہے کہ آپ یہیں سے نیت کریں یا جہاز میں نیت کریں یا ایئرپورٹ پہ نیت کر لیں، تاکہ آپ کو پورا ٹریولنگ میں عمرے کا ثواب ملے. لیکن جن کی ٹریولنگ زیادہ ہوتی ہے ان کے لیے پھر حرج ہوتا ہے. تو پھر ہم نے نیت میں یہی اکثر کرتا ہوں کہ یہاں سے مجھے لوگ سول ڈریس میں دیکھ رہے ہوتے ہیں اور کہتے ہیں یہ عجیب آدمی ہے، یہاں سے شلوار قمیض میں جا رہا ہے اور عمرہ کر کے کیسے آ گیا یہ، تو اشکالات ہوتے ہیں لوگوں کو. ایک دفعہ عمرہ کر کے آ رہا تو ایک بنگلہ دیشی بھائی بیٹھے ہوئے تھے، کہنے لگے آپ نے عمرہ کیا؟ میں نے کہا، کہہ رہے بال تو اتنے لمبے ہیں، یہ کیسا عمرہ ہے؟ گرم ہو گیا میرے اوپر، تم لوگوں نے مذاق بنایا دین کو. میں نے کہا میرے جتنے لمبے بال تھے نا اس میں 6 عمرے ابھی بھی ہو سکتے ہیں، ایک عمرے میں اتنے ہی کٹیں گے، تو ابھی بھی اتنے لمبے بالوں کا فائدہ یہ ہے کہ ایک اس بالوں میں 6 عمرے بھی ہوں گے تو بھی لگے گا کہ کٹے ہوئے نہیں ہیں. تو آپ لوگ کے اتنے اتنے سے بال ہیں وہ ٹرنڈ کرانی پڑتی ہے، پھر دوسرے عمرے میں اسی ٹرنڈ پہ ٹرنڈ ہے. تو وہ غصے ہو رہے تھے میرے اوپر، بنگلہ دیش کے تھے وہ، اب سن رہے ہوں گے بیان میں، اس وقت میں زیادہ مشہور نہیں تھا. اچھا بھائی جلدی جلدی نمٹانے سوال. میں ایک مشہور اور معیاری ادارے میں پڑھاتا ہوں، وہاں مجھے ایک ہفتہ ہو گیا، میرے پاس قاعدہ اور نادرہ کے چھوٹے بچے کلاس میں گندی گالیاں دیتے ہیں اور بہت گندی حرکتیں کرتے ہیں. گالیاں دینے پر ان کے ماں باپ کو بتائیں آپ ان کو، اور پھر ماں باپ سے مشورہ کریں کہ ان کی گالیاں کیسے چھڑواؤں. اگر ماں باپ کہتے ہیں نہیں چھڑواؤ تو پھر وہ مدرسہ چھوڑ دیں آپ، کیونکہ تھوڑے دنوں میں پھر آپ بھی گالیاں دینا شروع کر دیں، اثر آتا ہے. لیکن مارنے کی اجازت نہیں ہے. قاری صاحب کو اس زمانے میں بچوں کو مارنا تو دور کی بات، ہاتھ لگانے کی بھی اجازت بولو نہیں، بس دیٹس آل، اس پہ کوئی کمپرومائز نہیں. بعض لوگ قاری کہتے ہیں گالیاں کیسے چھڑوائیں، گالی سے زیادہ ہاتھ سے مارنا ہے، گالی دے دیتا یہ کم درجے کا ہوتا، ہاتھ مارنا یہ بچے بہت بگڑتے ہیں اس سے، اور اس میں کوئی لمٹ ہی نہیں ہے، کوئی کنٹرول ہی نہیں ہے کہ کتنا تھپڑ کتنی پاور کے ساتھ کون بیٹھ کے ناپتا رہے گا. کیونکہ اگر اس کی اجازت دے دینا تو پھر قاری لوگ ٹانگے توڑ دیتے ہیں، بازو توڑ دیتے ہیں وہ. تو اس لیے کسی اور طریقے سے کوشش کریں گالیوں کے علاج کی، کچھ بھی کریں، ماں باپ کو بتا کے ان سے مشورہ کریں کیا کرنا ہے ہم نے، لیکن ہاتھ بات اٹھانے کی اجازت نہیں ہے بھائی اس زمانے میں. ہاتھ اٹھانا دور کی بات، میں نے بتایا اگر کوئی پوچھتا ہے نا قاری صاحب بچے کو مار سکتے ہیں، تو آپ نے کیا جواب دینا ہے؟ مارنا تو دور کی بات، ہاتھ بھی بولو پھوٹ لو منہ سے، یار سبق یاد کرا رہا ہوں، ہاتھ بھی نہیں لگا، کان وان مروڑنا کچھ بھی نہیں، بس سر پہ ہاتھ رکھیں، بس اتنا کافی ہے. اچھا میرے بھائی مفتی صاحب، آج کے نوجوان علم میں بہت ہیں لیکن عمل نہیں ہے، اکثر سستی تقوی کی کمی کی وجہ سے عمل پورا نہیں ہو رہا، اس پر نصیحت فرمایا. آج پورا بیان اسی پر ہوا ہے. سست آدمی کا علاج اس کے ابا کے پاس ہی ہوتا ہے. ایک دفعہ میں نے کئی بار یہ واقعہ سنا، بھی سناؤں گا پھر لمبا ہو جائے گا. میں نے بڑے بڑے سستوں کو دیکھا ہے، ابا سے طبیعت سے پٹے، اس کے بعد سے الحمدللہ فٹ. ہمارے میں نے بتایا تھا نا ایک بیکری تھی ہمارے مدرسے کے سامنے، وہ بہت ایکٹیو لوگ تھے، بڑے زبردست ایکٹیو لوگ تھے وہ. تو اس میں ہوتا یہ تھا کہ اپنے انہوں نے کزن کو بلا لیا، وہ हम जा रहे हैं अभी केकरस चाहिए, वो घंटा लगा के ला रहा है केकरस पकड़ा रहा है। फिर हमने कहा जी बिस्किट चाहिए घंटा, उनको लगा कि हमारा कारोबार तो हो गया। तो मैं भी सोचता था ये सारे एक्टिव हैं, ये इसको कोई काम बोलो घंटे इसके बाद लेकर आता है, बिस्किट ला रहा है, चाय ला रहा है वगैरह वगैरह ना। एक दिन क्या हुआ कि मैं गया हूं तो मैंने कहा यार वो नमकीन, मुझे जीरा प्लस नमकीन बिस्किट बड़े पसंद थे, मैंने कहा जीरा प्लस बिस्किट फ्रॉक किया लेकर आ गया। मैं हैरान यार, मैंने कहा यार वो बाखरखानी है, कह रहे हाँ है। मैंने कहा यार एक पाव चाहिए, थक गया ऐसे रोबोट की तरह। मैंने कहा यार एक हफ्ते से तो ये काम नहीं कर रहा था। मैंने उसके दूसरे भाइयों से पूछा हुआ क्या है, कह रहे इसको हमने पंजाब से बुलाया, हमारे कारोबार का बेड़ा गर्क कर रहा था, कस्टमर खड़ा हुआ है ये। तो मैंने कहा फिर सही कैसे हुआ, तबलीग में भेजा है बयान, कह रहे कुछ नहीं कमरे में ले गए, तबीयत से धोया है इसको भाइयों ने, बड़े भाइयों ने तबीयत से इसको धोया है, पहले समझाते रहे। अच्छा मुझे वो दिन वो भी याद है जब उसको समझा रहे होते थे, अब मुझे उस बच्चे का लड़के का नाम याद नहीं, उसका नाम शायद फर्ज कर लो जमशेद था, फर्ज कर लो जमशेद, यार कस्टमर है यार जल्दी क्या सुस्ती कर रहा है जमशेद बार बार ना। तो कह रहे एक हफ्ते से समझा रहे हैं समझ नहीं रहा, तो गए उसको तबीयत से धोया है, उसके बाद अल्हम्दुलिल्लाह उसके सॉफ्टवेयर बिल्कुल अपडेट हुए हैं और एकदम फिटफाट हो गया। तो ये इलाज बड़े भाई और बाप के पास होता है, और ये बचपन में हो जाए तो बिल्कुल छोटे बच्चा नहीं, जब बच्चा जरा समझदार हो जाए बड़ा हो जाए, छोटे बच्चों को तो एंजॉय करने दो लाइफ को। तो उसके बाद एक दफा तबीयत से चित्रौल लग जाए ना बेहतरी, इसके अलावा सुस्त आदमी का कोई पैकेज नहीं है मेरे पास, सुस्त आदमी को इंसान का बच्चा। मुझे बेदीन से इतनी नफरत नहीं है जितनी सुस्त है, इतनी मेरा मिजाज है, हालांकि मैं भी कोई बहुत चुस्त नहीं हूं एक्टिव नहीं हूं, लेकिन बस मुझे सुस्त से बहुत नफरत है पता नहीं क्यों। बेदीन का इलाज हो सकता है, सुस्त का इलाज बहुत मुश्किल है। अब चित्रौल लगाएगा कौन उसको, मोदी साहब मैं इस्लाम में तकल्लुफ नहीं है, तो फिर ये क्या बात है कि बयान गैर पर दिया जाता है जबकि मसाइल के लिए अलग से एहतमाम किया जाता है, ये तकल्लुफ क्यों। बयान मिंबर पर दिया जाता है जबकि मसाइल के लिए अलग से एहतमाम किया जाता है, मिंबर पे मैं थक जाता हूं बैठा बैठा, यहां कुर्सी पे कंफर्टेबल होता हूं, ये तकल्लुफ या बनावट की वजह से नहीं, यहां मैं मसाइल में थोड़ा गपशप का माहौल होता है, मिंबर में थोड़ा तकद्दस का माहौल होता है, तो फिर भी समझ में नहीं आया तो ऐसी की तैसी जाओ। मैं समझाता रहूं बैठ के, हमारी मर्जी भाई, हम जहां जब मिंबर पे बैठे हैं हम चाहें कुर्सी पे बैठे जैसे हमें कंफर्टेबल लगे, इसका तकल्लुफ से क्या ताल्लुक है। ये तकल्लुफ है कि मैं इस फजूल बात को घंटा बैठ के समझाना शुरू कर दूं, समझ में आ गया ठीक है, नहीं आया तो भी ठीक है। ज़कात की अदायगी के लिए आज के हिसाब से कितनी रकम पर ज़कात जरूरी होती है, 52.5 तोला चांदी ये निसाब है, तो नेट पे हर दफा सर्च कर लिया करें कि 52.5 तोले चांदी के रेट क्या चल रहे हैं, अपनी टेंशन कभी दूसरे को मत दें। मैं ये नहीं कि रोजाना गूगल पे नेट पे चांदी की कीमतें देखा करूं। हमारा भाईजान ये बहुत लंबा सवाल है, इसका खुलासा मुझे बता दो, लोगों के पास टाइम कम होता है, इस्लाम में तकल्लुफ ऐसे ही मना है। मुफ्ती साहब हदीसे रसूल एक बताई जाती है कि फातिमा मेरी बेटी भी है, क्या ये हदीस सही है, आगे अजीब से अल्फाज है नामुनासिब से। मुफ्ती साहब हदीस में आता है कि नेक मर्दों के लिए नेक औरतें, कुरान में आता है भाई हदीस में नहीं, और बदकार मर्दों के लिए बदकार औरतें, क्या ये आखिरत के लिए कहा गया है, क्योंकि अमूमन दुनिया में तो मियां बीवी में से कोई नेक और कोई बुरा होता है। ये कुरान में सूरह नूर में है, अल-खबीसातु लिल-खबीसीना वल-खबीसून लिल-खबीसात वत्तय्यिबातु लित्तय्यिबीना वत्तय्यिबूना लित्तय्यिबात, पाकिजा मर्द पाकिजा औरतों के लिए, पाकिजा औरतें पाकिजा मर्दों के लिए, खबीस मर्द खबीस औरतों के लिए, खबीस औरतें खबीस मर्दों के लिए। इसका ये मतलब हरगिज नहीं है कि नेक आदमी की फाहिशा औरत से शादी नहीं हो सकती या नेक औरत की फाहिशा मर्द से शादी नहीं हो सकती, ये तो मुशाहदे के खिलाफ है, उस जमाने में भी हो सकता था, ये बाज़ दफा धोखा हो जाता है। इसका मतलब ये है कि पाकिजा मर्दों को अट्रैक्शन पाकिजा औरतों में होती है और पाकिजा औरतों को पाकिजा मर्द ही अच्छे लगते हैं, गलीज लोगों को गलीज औरतें पसंद हैं, गंदों को भंगी को गटर पसंद है या खुशबुएं पसंद हैं। हमारे हजरत एक वाक्य सुनाया करते थे, भंगी एक कौम भी है हिंदुस्तान में, मेरे मुराद वो कौम नहीं है, वो कौम नहीं है, मुझे किसी ने बाद में बताया उस कौम का मजाक उड़ाना मकसद नहीं है, यहां मेरी मुराद है जो बेचारे गटर साफ करते हैं। हजरत फरमाते थे कि एक पुराने जमाने में एक जो बेचारा गंद में रहता था सारा दिन, अब कोई मजबूरी से हो तो भाई वो एक अलग बात है, उसका मजाक मकसद नहीं है, बाज लोगों के पास रोजगार नहीं होता, भीख मांगने से बेहतर है गटर साफ करके पैसे कमा ले। तो ये उन भंगियों की बात हो रही है जो मिजाज के भंगी हैं, जिनको करने ही गटर साफ है, उनके पास अच्छा ऑप्शन भी है मगर वो घुसेंगे गटर में ही, जो मजबूरी में कर रहा है वो एक अलग है। तो पुराने जमाने में हजरत ने वाकया सुनाते थे कि एक कहीं वो गटर साफ करने वाला कहीं जा रहा था तो खुशबू की दुकान से के करीब से गुजरा, बेहोश हो गया। कहां से गुजरा? खुशबू की दुकान, बेहोश। अब लोग गला दबा रहे हैं, कोई क्या कर रहा है, कोई क्या कर रहा है। उसके भाई को फोन किया, वो आया, उसने कहा अबे हालात का जायजा लिया ना कि कौन सी ऐसी चीज है करीब में जिसकी वजह से बेहोशी तारी। देखा इतर की दुकान नजर आई, उसने कहा बस इससे पहले कि मैं बेहोश हो जाऊं बेहतर है इसका इलाज कर दो। तो उसने कहा भाई ये असल में खुशबू आ रही है, तो कोई गोबर लाके ना उसकी नाक पे रखा, एकदम होश में आके बैठ गया। तो जो मैल के आदि हो, जो जिना फोश फिल्में, उनको पाकदामन औरतें पसंद होती नहीं है, उनको बेहुदा औरतें ही पसंद होती हैं। और जो बेहुदा औरतें उनको ये तबीयत की नापाकी की बात हो रही है, बाज दफा जिस्म की नापाकी होती है, बाज दफा तबीयत गंदी होती है, तो अच्छे लोग उनको समझ में ही नहीं आते। जैसे दो नंबर आदमी को ना एक नंबर आदमी समझ में ही नहीं आएगा तो कहेगा यार ये क्या तो सच बोल रहा है। अच्छा जो दो नंबर होते हैं उनको दामाद भी दो नंबर चाहिए होता है, वो आके अपने बारे में सच सच बता दे कि मेरी पहले से बीवी है, मेरी ये आमदन है, उनको समझ में ही नहीं आएगा। उनको वो आएगा कि झूठ बोले और बाद में पकड़ा जाए, वो कहेंगे कोई बात नहीं बाद में बेशक पकड़ा जाए। मुफ्ती साहब फजाइल आमाल में एक स्वामी का वाकया लिखा है कि जिहाद फी सबीलिल्लाह के से जाने से घबरा रहे थे, तो उन्होंने अपनी जौजा को तलाक दे दी, तो क्या इनकी तलाक हो गई? क्यों नहीं हो गई भाई? वो एक सहाबी का वाकया गालिबन उसमें है ना, जब रूमियों से लड़ाई हो रही थी जिसमें खालिद इब्ने वलीद भी थे, तो फिर उन्होंने अपनी जौजा को तलाक दी क्योंकि उनको ये बात रुकावट बीवी याद आ रही थी, तो इसकी वो जिहाद में आगे जाने से घबरा रहे थे। तो उन्होंने कहा सब चीजों से दस्तबरदार हो ताकि बस शहादत हो। तो वो लड़ाई ऐसी थी, आप नहीं कर लेना कि कभी कोई ऐसा मौका आए। तो वो हुआ ये ना, मेरे पास ये सच्ची मुच्छी का केस आया जापान में ना, एक नौजवान ने क्या किया, खुदकुशी की। अब खुदकुशी करने से डर रहा था वो, तो बीवी उसका बीवी का ख्याल आता, तो क्या किया उसने, ऊपर बुलंदी पे खड़ा हुआ, बीवी को तीन तलाकें दी और कूद गया, और अल्लाह की कुदरत बच गया, मरा नहीं। फिर वही काम किया जो यहां लोग करते हैं, तीन तलाकें देके फतवा कहां से लेते हैं? अहले हदीस। फिर अहले हदीस से फतवा लिया कि तीन तलाकें एक होती हैं और बीवी को रख लिया। मैंने कहा कि उनके रिलेटिव से, मैंने कहा इसको बोलो खुदकुशी करके भी जहन्नम में जाता ना, इससे बड़ी जहन्नम में, जो तू दीन को तूने मजाक बनाया ना, इससे बड़ी जहन्नम में जाएगा, तो तूने दीन को मजाक बनाया। कि वो मुझसे पूछ रहे थे भाई ये क्या है, फिर मैंने उनको पूरा फिर वो क्लिप रिकॉर्ड करवा के दिया और व्हाट्सएप पे, हरामकारी पहले तीन तलाकें दे रहा है और ये सोच के कि अब तो मर ही रहा हूं और अब बच गया तो बीवी को हलाल, ये लोग कर रहे होते हैं। अहले हदीस को भी मैं कहता हूं यार कुछ गैरत किया करो, कुछ गैरत करो, या तो दलील से आओ हमसे समझो मसला, हम काय करेंगे। और अगर नहीं बैठते तो ये कौन सा तरीका, एक आदमी फिका एनफी को फॉलो कर रहा है, तीन तलाके दे के आ रहा है, और कितने लोग इस चक्कर में अहले हदीस बने हैं। मसलक को इस तरह प्रमोट करना कोई गैरतमंद आदमी का काम हो सकता है कि बीवियां हलाल कर करके हमारे मसलक में आते रहो? वो कारी खलील रहमान का क्लिप है ना, वो कह रहे हैं मैं हनफियों को कहता हूं जब तीन तलाके देते हैं या तो मसलक बचा ले या बीवी बचा ले। ये कौन सा तरीका यार कि शरीयत को प्रमोट करने का? तो इससे बीवी नहीं बचेगी, इससे हरामकारी का गुना होगा और शरीयत के साथ मजाक का अलग गुना मिलेगा। कुरान ने जहां तलाक के अहकाम बयान किए वहां यह साफ तौर पर कहा है ला तत्तखिदु आयात इल्लाहि हुजुआ, अल्लाह की आयात को अल्लाह के अहकाम को खेल तमाशा मत बनाओ। खास तलाक के अहकाम में अल्लाह ने कहा है। तो और बेवकूफ आदमी को देखो ऊपर से छलांग लगा रहा है और तलाक देके, वो साहबी तो जिहाद में शहादत के लिए जा रहे थे, उनका तो समझ में आता है कि भाई वापस आना ही नहीं है। तो एक दिल में खलश हो रही थी, बार बार बीवी याद आ रही थी, तो उन्होंने तो जाना ही था, शहादत ही थी उनके सामने। तो बहरहाल आप लोग ये काम ना करें, कभी खंबे से चिपकने का मूड हो तो चिपक जाएं, वैसे ही बेवा हो जाएगी, खुद ही जान छूट जाएगी। हम लांडी से आए हैं 5 मिनट मुलाकात, नहीं अभी नहीं मेरे भाई, कहां है लांडी वाले, फिर मिलेंगे इंशाल्लाह। अपना ख्याल अपने खर्चे पे रखिएगा। मुफ्ती साहब मेरे सवाल के जो लोग रमजान की तरावी पढ़ाते हैं 19वीं चलते हुए मुलाकात कर लेते हैं इंशाल्लाह, 19वीं रकत में वन्नास पढ़ते हैं और आखिरी रकत में अलिफ लाम मीम पढ़ते हैं। मुफ्ती जैनुल आबिदीन साहब का कहना है कि मकरूह है अगर अलिफ लाम मीम पढ़ा तो 18वीं रकत में। حدیث میں آتا ہے, یہ میں سمجھ گیا, یہ سوال انہوں نے یہ پوچھا ہے کہ اکثر مسجدوں میں یہ دیکھا گیا ہے کہ آخری رکعت میں پہلی رکعت میں سورہ ناس پڑھتے ہیں جو آخری تراوی ہے, اس میں اگلی رکعت سے پھر المفلحون تک پڑھتے ہیں, الف لام میم سے لے کر المفلحون تک. یہ بعض مساجد میں, بہت ساری مساجد میں ہندوستان پاکستان میں یہ رواج ہے, اور ان کی دلیل وہ حدیث ہے صحیح رکوم الحال المرتحل. حال کہتے ہیں سفر سے اترنے والا, مرتحل کہتے ہیں آگے کوچ کرنے والا. تو اس حدیث سے استدلال کیا, بھائی ہمارا ایک سفر ختم ہوا ہے تو ختم ہوتے ہی آگے کوچ کرنا ہے, ہم نے دوبارہ الف لام میم سے شروع کر دینا ہے. اور اس کے پیچھے فلسفہ یہ ہے کہ تاکہ قرآن ختم ہی نہیں ہوا, بھائی دوبارہ شروع ہو گیا. ٹھیک ہے, بعض علماء کی رائے ہے, لیکن ہماری رائے اس میں یہی ہے جو علامہ ابن قیم رحمہ اللہ نے بڑی زبردست بات لکھی ہے کہ خیر رکم الحال المرتحل کا مطلب تو یہ ہے کہ کنٹینیوسلی قرآن پڑھا جائے. تو مطلب یہ کہ جس دن ختم کر دیا تو اگلے دن سے دوبارہ شروع کر دیں, کیونکہ یہ ہمارے حضرت فرمایا کرتے تھے, یہ عجیب بات ہے کہ آپ نے سورہ ناس پہ ختم کیا پھر المفلحون پہ ختم کر کے اگلے دن سے وہاں سے نہیں شروع کیا, اگلے دن سے اگلا اب رمضان میں شروع ہوگا, پھر شروع الف لام میم صحیح ہوگا. تو کوئی لاجک بنتی نہیں ہے اس کی, تو کوئی لاجک بنتی نہیں ہے. اس لیے حضرت فرماتے تھے کہ الناس پہ ہی ختم کریں, اگلے سال الف لام میم سے شروع کریں. اور حدیث کا مفہوم اگر یہ لینا ہے تو اس کا مطلب یہ ہے کہ تلاوت ختم نہ کریں, اگر قرآن ختم ہو گیا تو اب ناغہ کرنا ہے, اگلے دن سے دوبارہ شروع کر دیں. بہرحال مسئلہ اختلافی ہے, اس میں اتنی شدت جائز نہیں ہے. کوئی اگر المفلحون پہ کر رہا ہے تو کرنے دیں, ہماری مسجد میں یہ رواج نہیں ہے. میں سورہ ناس پہ ہی ختم کرتا ہوں, اگلی تراوی میں پھر الف لام میم سے ہم شروع کر دیتے ہیں. تو علامہ ابن قیم رحمہ اللہ نے بھی اس پہ رد کیا کہ اس کی کوئی لاجک بنتی نہیں ہے. بال الدارالعلوم کرنگی کا فتویٰ یہی ہے, انہوں نے کچھ اسلاف سے روایتیں بھی پیش کی ہیں اس پہ کہ المفلحون تک پڑھا جائے. تو اختلافی مسئلہ ہے, اس میں شدت ٹھیک نہیں ہے. ہمارا رائے یہ کہ یار کوئی صریح حدیث تو ہے نہیں اور لاجک کے بھی خلاف ہے تو سمجھ میں آتا نہیں ہے. سورہ ناس پہ جہاں ختم ہو رہا ہے, جہاں اللہ نے کیا حضرت عثمان کے مطابق, وہی ہونا ختم. کیا خیال ہے, عجیب سا لگتا ہے کہ یہ المفلحون پہ لے جا کے چھوڑ دیا. مفتی صاحب عید قریب ہے, اور مشورہ دیجیے قربانی کے لیے ایک بچڑا خریدیں یا چار بچیاں. یہ ان کا کہنے کا مقصد ہے کہ ایک بچڑا آ رہا ہے 20 لاکھ کا, اور اسی 20 لاکھ میں 10 درمیانے درجے کے بچڑے آ سکتے ہیں یا بچیاں آ سکتی ہیں, تو کیا کریں ہم؟ تو میں تو یہ کہوں گا ایک اتنا موٹا تازہ بیل خریدنے کے بجائے زیادہ خرید لو, زیادہ قربانیاں ہو جائیں گی ایک, اور پھر گوشت بھی لوگوں میں, اور یہ اتنے موٹے موٹے بچڑوں کے گوشت بھی کھانے کے قابل نہیں ہوتے, ان کو اسٹرائڈ کے انجیکشن لگا کے گینڈا بنایا ہوا ہوتا ہے. یہ کروڑ پتی لوگوں کے شوق ہیں, انڈا موڑ پہ تھوڑی رہ رہے ہوتے اگر تم اتنے کروڑ پتی ہوتے. یہ شوق ہیں, آپ بلاول ہاؤس کے قریب اگر رہتے ہو ان کے شوق ہیں, ان کے لیے 20 لاکھ 1 کروڑ کوئی ویلیو نہیں ہے. تو ان کو یہ شوق پورے کرنے دو. میں اس لیے ان کو منع نہیں کر رہا کہ یہ تاجروں کا بزنس بھی تو ہے نا, یہ تو ان کو بھی بےچاروں کو روزی روٹی مل جاتی ہے. یہ پورے سال ایک ہی بچڑے کو کھلا کے نا, دیسی گھی کھلا کے کپا بنا دیتے ہیں, دیکھنے میں بھی اچھا لگتا ہے, قربانی کی ایک رونق ہو جاتی ہے, گلی میں پتہ چلتا ہے کسی کا بچڑا آیا ہے. تو یہ کروڑ پتی لوگوں کے شوق ہیں, انہیں پہ جچتے ہیں. نارمل آدمی کو چاہیے کہ میں بھی نارمل ہی ہوں, نارمل ہم جیسے لوگوں کو چاہیے کیا کریں بھائی ہم. میں تو یہی کرتا ہوں, میں اتنا مہنگا بیل نہیں لے کر آتا, میں 2 لے آتا ہوں بھائی. 2 لے آؤ یار, تھوڑے زیادہ حصے ہو جائیں گے, محلے پڑوس والے شریک ہو جائیں گے اس میں, یا ابا کے ثواب کے لیے ایک حصہ کر دو, ایک اما کے ثواب کے لیے کر دو. تو اس طرح سے میرا اپنا تو یہی ہے, گوشت زیادہ آ جائے گا, آپ نہیں کھا سکتے, صدقہ کر دو گوشت. اس کٹے کا کچھ بھی نہیں ہو سکتا, جائز ہے بہرحال, کوئی ناجائز ہونے کی دلیل نہیں ہے, لیکن کروڑ پتی لوگوں پہ یہ چیزیں سوٹ کرتی ہیں. نہیں وہ جائز نہیں ہے, وہ کئی دفعہ مسئلہ بتایا کہ آن لائن کام کرنے والوں کو فیک ویوز ڈالنے پڑتے ہیں, ویوز تو اس پہ پھر ان کی ارننگ ہوتی ہے. یہ دھوکہ ہے, گوگل کے ساتھ دھوکہ ہے, یہ گوگل کے ساتھ دھوکہ, کسی کو دینا بھی جائز. ہاں پبلک کے ساتھ بھی دھوکہ ہے, گوگل کے ساتھ بھی ہے, دونوں کے ساتھ ہے. پبلک سمجھتی ہے بہت زبردست, بھائی اتنے ویوز جا رہے ہیں تو بڑی زبردست پروڈکٹ ہے, تو یہ ٹھیک نہیں ہے. تو جو نیچرل ہے اس کو نیچرل رہنے دے, کافی ہو گیا. آپ لوگ جلدی سے سلام کر لیں, اللہ عمل کی توفیق عطا فرمائے.